اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اب یہاں جو بات شروع ہو رہی ہے، کچھ ایسی عورتوں کا ذکر ہے جن سے شادی کرنا منع ہے. تو جہاں تک شریعت کا تعلق ہے، اس میں ہم لوگوں کو کوئی حق نہیں ہے پوچھنے کا کہ بھئی یہ کیوں ہے. آپ دیکھیں گے جو کچھ 15 عورتیں ہیں جو کیٹیگریز میں آپ کو شادی منع کی گئی ہے. اب اس کی مثال یوں لیجئے کہ بھئی ہمارے پر 5 نمازیں فرض ہیں، کسی کو یہ حق نہیں پہنچتا یہ پوچھنے کے لیے کہ بھئی 5 کیوں، 7 کیوں نہیں، 30 روزے کیوں، 60 کیوں نہیں، یا 25 کیوں نہیں، 2.5% زکات کیوں، 25% کیوں نہیں. یہ جو شریعت کا معاملہ ہے، ایمان کا تقاضا یہ ہے کہ آپ اس کو ایکسیپٹ کر لیں، چاہے آپ کی بات سمجھ میں آئی یا نہ آئے. جیسے سور کا گوشت حرام ہے، خون حرام ہے. آج سائنٹیفکلی معلوم ہوا ہے کہ بھئی اس میں جراثیم ہوتے ہیں دونوں چیزوں میں، اس لیے شاید منع کیا گیا ہے. لیکن یہاں جو رشتے حرام کیے گئے ہیں شادی کے لیے، اب تک ہم کو یہ نہیں معلوم ہوا کہ اگر ان سے شادی ہو خدا نہ خواستہ تو کیا جینیٹک کمپلیکیشنز ہو سکتے ہیں. ہمارا علم بہت کم ہے. تو لہذا شریعت کے جو احکامات ہیں، دیکھیے سائنس اور قرآن جب بات آتی ہے تو سائنٹیفک نالج بڑھتے چلے جا رہی ہے. آپ قرآن کی آیتوں کو کمپیئر کر رہے ہیں، پہلے بھی کرے آج بھی کر رہے ہیں، جیسا جیسا نالج بڑھتے چلے جائے گی کمپیئر کریں گے. لیکن شریعت کے معاملے میں جو شریعت محمد رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں تھی، وہ تا قیامت رہے گی. یہ ایمان اور یقین ہونا ہے کہ ہم اس میں سوال نہیں کریں گے کہ بھئی طواف کے 7 چکر کیوں، میں ایتھلیٹ رہا ہوں، میں 70 چکر مار سکتا ہوں، 7 چکر آپ کو بتا دیے گئے پھر 7 چکر کریں. تو یہاں اس طریقے سے 15 کیٹیگریز ہیں عورتوں کے جن سے اللہ تعالیٰ نے شادی منع کی ہے، یہ حرام ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ولا تنکحوا ما نکح آباؤکم من نساء الا ما قد سلف، یعنی ان عورتوں سے جن سے تمہارے والد یعنی باپ نے شادی کی ہے، ان سے شادی مت کرو. پہلے یہ طریقہ تھا کہ سوتیلی ماں وراثت میں آ جاتی تھی، جیسا یہاں بات آئی ہے کہ یا ایھا الذین آمنوا لا یحل لکم ان ترثوا النساء کرہا. اے وہ لوگوں جو ایمان لائے ہو، عورتوں کو وراثت میں مت لو. سوتیلی ماؤں کو بیٹے اپنے بیوی بنا لیتے تھے، کتنا گندا رواج چلا رہا تھا. تو اب اللہ تعالیٰ فرما رہے ہیں کہ دیکھو، جن عورتوں سے تمہاری والدہ کے علاوہ بھی جن عورتوں سے تمہارے باپ نے شادی کی ہے، ان سے تم کو شادی جائز نہیں ہے. اور یہ جو ہے یہ جو کچھ گزر چکا وہ گزر چکا، اس کے بعد نہیں ہوگا. انہ کانا فاحشتوں و مختا، یہ بے شک جو ہے بہت ہی بے حیائی اور نفرت کی بات تھی. وہ سا سبیلا، اور یہ بہت برا طریقہ تھا. تو اسلام آ کے اس طریقے کو مٹا دیا. آپ سوچ کے دیکھیے، ایک لمحہ سوچ کے دیکھیے کہ وہ عورت سے جس سے والد صاحب جو ہے بیوی کی طرح استعمال کیے ہیں، بیٹے صاحب بھی وہی حرکت کر رہے ہیں. اتنی گندی چیز اسلام سے پہلے تھی. عورتوں کی وراثت نہیں تھی، عورتوں کو وراثت میں لے لیا جاتا تھا. تو یہ چیزیں ہم لوگوں کو لوگوں کے سامنے پیش کرنا ہے کہ اسلام آ کے تمام چیزوں کو جو ہے ٹھیک کیا. حرمت علیکم امہاتکم، اب تم پہ حرام کی گئی ہیں. اب میں اس کے معنی پڑھتے چلے جاتا ہوں. تم پہ حرام کی گئی ہیں امہاتکم، تمہاری مائیں، وہ بناتکم، تمہاری بیٹیاں، وہ اخواتکم، تمہاری بہنیں، وہ اماتکم، تمہاری پھوپیاں، وہ خالاتکم، تمہاری خالائیں، وہ بنات الاخی یعنی بھتیجیاں، بھائیوں کے بیٹیاں، وہ بناتو اخواتکم اور بھانجیاں، بہنوں کی بیٹیاں، وہ اماتکم وہ امہاتکم اللاتی ارزانکم، اور ایسی مائیں جنہوں نے تم کو دودھ پلایا ہے. وہ اخواتکم من الرضاعہ، اور جو دودھ بہنیں ہیں یعنی وہ عورت جو آپ کو دودھ پلائی ہے، اس کی اگر بیٹی ہے تو اس سے بھی شادی نہیں ہو سکتی ہے. وہ امہات نساؤکم، اور جو ساسیں ہیں بیویوں کی، ماؤں سے شادی نہیں ہو سکتی. وہ ربابکم کم اللاتی فی حجورکم من نسائکم اللاتی دخلتم بہن فان لم تکونوا دخلتم بہن فلا جناح علیکم، اور تمہاری بیویوں کی ایسی بیٹیاں جن سے تمہارا سیکس کا تعلق قائم ہو گیا ہے. بھئی کوئی پہلے کسی سے شادی ہو چکی تھی عورت کی، اس کو بیٹیاں تھیں، और उसके बाद में वो औरत से आपकी शादी हुई, उसकी अगर बेटियां हैं तो वो सौतेली बेटियां भी आप पे हराम हैं। अगर वो औरत से सेक्स का ताल्लुक कायम हो गया है, अगर सेक्स का ताल्लुक कायम नहीं हुआ, हो सकता शादी हुई वो खत्म हो गई और उसकी बेटियां हैं, तो सेक्स का ताल्लुक तो वो उसकी वो बेटियां भी जो है हलाल हैं। वह हलाल अबनाएकुम लजीना मिन असलाबिकुम, और तुम्हारे सल्फ से तुम्हारी जो औलाद है उनकी बीवियां तुम पर हराम है, भवे बहू जिसको बोलते हैं वो भी हराम है। वह अन तजमऊ बैनल उख्तैन, और ये कि तुम दो बहनों के साथ एक एक वक्त शादी करो, ये भी जायज नहीं है। कई लोगों को ये बातें नहीं मालूम है कि दो बहनों को एक साथ शादी नहीं, हाँ एक का इंतकाल हो और उसके बाद में करे वो बात अलग है, लेकिन एक साथ दो बहनों को रखना हराम, इल्ला मा खत सलफ, सिवा इसके के जो पहले गुजर चुका है, इंशाल्लाह अल्लाह ताला माफ कर देंगे। इन्नल्लाह काना गफूर रहीमा, बेशक अल्लाह ताला गुनाहों की सजा से बचाने वाला है और रहम करने वाला है, तरस खाने वाला है। ये पांचवा पारा यहां से शुरू हो रहा है और वही हुर्मत की बात आ रही है। वल मुहसिनात मिनन निसाई इल्ला मा मलकत अयमानुकुम, अब यहां से समझने की जरूरत है। मुहसिनात किसको बोलते हैं? जो शादीशुदा औरत है, जो किसी की हिफाजत में है। तो दूसरी शादीशुदा औरतें भी तुम पे जायज नहीं है, सिवाय मा मलकत अयमानुकुम, जो तुम्हारे कब्जे में आ गई। तो यहां उलमा का इत्तेफाक है कि फतेह मक्का के बाद और उससे पहले भी जो है काफिर औरतें जो है मदीने मुनव्वरा आ जाती थी, और आने के बाद वो कहती थी कि भई हम इस्लाम कबूल कर चुके हैं। सूरह मुमतहना में भी इसकी बात आई है, हम इस्लाम कबूल कर चुके हैं। तो जैसे एक औरत इस्लाम कबूल करती है, उसका काफिर से निकाह मनसूख हो जाता, कैंसिल हो जाता। अब उसके बाद में आप ये आपके कब्जे में आ गई, बांदियों के तौर पर जंग में आ गई, जंग में बाद औरतें आ गई, कैदी बन के आ गई। उसके बाद में वो देखे भाई बड़ा अच्छा तरीका है, वो इस्लाम कबूल कर लिए। जैसे ये इस्लाम कबूल करे, उनका जो है अपने पिछले शौहर से जो काफिर था उसे निकाह मनसूख हो जाता, कैंसिल हो जाता। अब एहतियातन जैसा समझ में आता कि भाई उसकी भी इद्दत हो, जब वो निकाह में आ जाए उसकी भी इद्दत के पीरियड खत्म होने के बाद आप उनसे जो है शादी कर सकते हैं, ये इजाजत है। और यानी शादीशुदा औरतों में, अब ये हालांकि किसी काफिर से शादी हो चुकी है, शादीशुदा औरत है, लेकिन क्योंकि इस्लाम कबूल कर चुकी है और उसका जो है निकाह टूट चुका है, ऐसी शादीशुदा औरतों से भी जो इस्लाम कबूल कर लेते हैं उनसे जो है निकाह जायज है। ये 15 कैटेगरीज हैं जिनसे जो है निकाह हराम किया गया है। और उसके अलावा और किताब अल्लाह अलैकुम, अल्लाह ताला तुम्हारे लिए ये कानून बनाया है, ये प्रिस्क्राइब किया है। वह उहिल्ला लकुम मा वराए ज़ालिकुम, और इसके अलावा जितनी औरतें हैं तुम पे हलाल है। देखिए एक तरीका होता है, आप हराम बता दें, इसके अलावा जितना है हलाल है। अब हलाल की लिस्ट तो बहुत बड़ी है, हलाल की लिस्ट बहुत बड़ी है, तो आप तरीका बेहतरीन इंटेलेक्चुअल तरीका है, जो नहीं करना है वो बता दे, बाकी औरतों से जो है तुम शादी कर सकते हो। अब शादी के जो है तरीके बताएं, इसमें जरा मुझे हैरत है कि इसमें ज्यादा तफसील में नहीं गए हैं। शादी के तीन तरीके बताए गए, तीन शरायत बताए गए। अन तबतखु बी अमवालिकुम, कि ये जो दूसरी औरतों से तुम जो शादी करोगे, इनको तुम अपने माल से हासिल करने की कोशिश करो। तुम जिस वक्त ये समझो कि मेरी आमदनी इतनी है कि मैं शादी कर सकता हूं, बीवी बच्चों को पाल सकता हूं, उस वक्त शादी करो। जोड़े घोड़ों पर शादी नहीं होती। आजकल जो तरीका चला है, मर्द जो है, आप इसके आगे भी देखेंगे कि मर्द जब समझता है कि मैं कमाने के काबिल हूं, तो पहला कंडीशन है कि तुम अपने माल से जो है औरत से शादी करो, माल के जरिए। मुहसिनीन, ये देखिए हुस्न है, सीन नून भी है स्वात नून भी है। सीन नून जो है खूबसूरती को बोलते हैं, स्वात नून जो है खिलों को भी बोलते हैं। यानी मुहसिनीन का मतलब यह है अपने नस्ल की हिफाजत करने वाले बनकर, यानी दूसरा उसके बाद में गैरा मुसाफिहीन, शहवत के लिए नहीं, एक शहवत के खातिर जो है शादी कर ले रहे हैं, ये पसंद नहीं आई छोड़े दूसरी लाए, शहवत की खातिर जो है अपने सेक्सुअल सेटिस्फैक्शन के लिए कर रहे हैं, नहीं। शादी के तरीके हैं, पहले तो मर्द इस काबिल हो कि बीवी बच्चों को पाल सके, दूसरा यह है कि वो नस्ल की कंटिन्यूएशन के वास्ते जो है शादी करे, और तीसरा यह है कि शहवत के वास्ते शादी ना करे। अब यहां एक बात साइंटिफिक समझ में आती है कि भाई हम खाना खाते हैं, खाना क्यों खाते हैं? अगर खाना नहीं खाए तो हम मर जाएंगे। तो सर्वाइवल ऑफ द सेल्फ, अपने आप को जिंदा रखने के लिए खाना खाना जरूरी है। हम शादी करते या जो है जानवर हैं, चिड़िया हैं, भेड़ बकरियां हैं, जो भी हैं, सेक्सुअल इंटरकोर्स होता है उनमें, काय के लिए? उनकी कम्युनिटी बरकरार रहना, ये नेचुरल लॉ है। कम्युनिटी बरकरार रहने के लिए सेक्सुअल इंटरकोर्स है, और मजे के लिए तो वहां है जन्नत में। जरा बात समझना है, औरत और मर्द के मजे के लिए जन्नत में है वो, यहां जो है नस्ल बरकरार रखने के लिए है। तो तुम जब शादी करो तो तुम्हारा ये एम हो कि भाई मैं अपने माल से शादी करूं और मैं अपनी नस्ल को बरकरार रखने के लिए शादी करूं और फिर शहवत रानी के लिए शादी ना करूं। ये तीन कंडीशंस हमारे सामने हो। तो खाते हैं हम सर्वाइवल ऑफ द सेल्फ के लिए, और शादी करते हैं हम सर्वाइवल ऑफ द कम्युनिटी के लिए। हमारा एम ये होना कि भाई अगर हम शादी करेंगे तो हमारी कम्युनिटी बरकरार रहेगी, वरना कम्युनिटी खत्म हो जाएगी। अब जैसा सिचुएशन एक आ रहा, औरतों की कमी होते चले जा रही। अब यहाँ का जो सिचुएशन है, औरतों की कमी हो रही। अब एक स्टेज ये आएगा कि पॉपुलेशन की कमी होते चले जाएगी। तो एक नेचुरल जो बैलेंस है, वो बैलेंस को हम आर्टिफिशियली डिस्टर्ब कर देना चाह रहे हैं। तो अल्लाह ताला तो चाह रहे नस्ल कायम रहना। अब ये हम इसलिए कर रहे हैं कि हमको तकदीर पे ईमान नहीं है। हम ये समझ रहे हैं कि हम बच्चों को पाल रहे हैं। अल्लाह ताला बच्चों को पालता है, कुरान में बात आ गई, तुमको भी वही रिस्क देता है, तुम्हारे बच्चों को भी वही रिस्क देता है। तो ये बात अगर जहन में हो तो फिर ये शादी का, देखिए अब शादी का मकसद ये जब हो जाएगा तो फिर जिंदगी के तरीके ही बदल जाएंगे। और फिर उसके बाद में कहा कि फमस्तमता तुम भी मिनहुन्ना फातु हुन्ना उजूरहुन्ना फरीजा। और तुम जो औरतों से फायदा उठाते हो, वो खाना पकाती हैं, आपकी खिदमत करती हैं, सेक्सुअल सेटिस्फैक्शन आप उससे हासिल करते हैं, तो इस वजह से उनके उजरत, उनकी कमाई मेहर की शक्ल में जो है तुम मुखर जो कर चुके हो, वो उनको मेहर अदा कर दो। मेहर अदा कर देना है, मेहर फर्ज है, मेहर अदा करना फर्ज है। और यही बात को यहां ये बाया कि या ही लदीन आमिनु कहिए, यहां जो है सदुखाती हुन्ना, यहां बात आई है, वह आतुन निसा सदुखाती हुन्ना। ये भी महर के, यानी एक जगह उसको सदखा कहा गया है, चैरिटी कहा गया है, एक जगह उसको उजरत कही गई है। वे औरतें खिदमत करती हैं, खाना पकाती हैं, आपके कपड़ों को इस्त्री करके रखती हैं, आपके बच्चों को पालती हैं, तमाम तरबियत होती है। तो इस उसमें जो है उनका महर जो फर्ज कर दिए, महर अदा करना फर्ज है, और जो मुकर्रर महर है वो अदा कर दिया जाए। वला जुनाह अलैकुम फीमा तराज़ैतुम बिही मिन बादी फरीज़ा। और अगर महर फर्ज कर दिए मुकर्रर करने के बाद, अगर तुम आपस की रजामंदी से महर में कुछ कमी ज्यादती कर लो, किस तरीके से दो? अब भाई कोई साहब बोले कि भाई महर के बजाय मैं ये घर आपके नाम पे लिख देता हूं, तो ये आपस की रजामंदी से अगर कोई ऐसा सेटल कर लो तो तुमको जायज है, मगर महर अदा करना है। तब यहां ये बात समझना है कि देखिए एक म्यूचुअल एग्रीमेंट होता। अब आप 1,25,000 का महर माने, आपके पास जो है 25,000 भी नहीं है, आपकी हैसियत ही नहीं है उतनी देने की। अच्छा बीवी बच्चे और बच्ची वाले भी चाह रहे हैं कि महर ज्यादा हो, क्यों ज्यादा हो, उन्हें छोड़ना नहीं, ये बात गलत है ना, खिलाफ शरीयत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अजवाजे मुहतरात से जो मेहरबानी उनके लड़कियों की जो मेहर बांधा गया, अगर हिसाब डाले तो आज के कुछ मैं पिछली दफा कैलकुलेट करके बताया था कि 13,000 रुपीज होता है, 12-13,000 रुपीज का मेहर होता है, उससे बढ़ के गैर मसनून है ये उनको। अब हमारे पास ये हो रहा है कि मेहर इतना बांधो कि वो छोड़ ही नहीं सके, गुंजाइश ही नहीं, उन्होंने देना नहीं और छोड़ना नहीं। तो ये हमारे पास तो ओपन कॉन्ट्रैक्ट है, ये बात आएगी, आगे आ रही है कि ऐसी कोई बात आई तो छोड़ने की भी जो है सिचुएशन खुला हुआ है। तो आपस की रजामंदी से तुम उसमें कमी ज्यादती करो, और किस तरीके से पेमेंट करना है ये करो तो तुमको इजाजत है। इन्नल्लाह काना अलीमन हकीमा, और बेशक अल्लाह ताला इल्म रखता है, हिकमत रखता है। अल्लाह ताला को मालूम है, दिलों की नीयत मालूम है, हिकमत है, विजडम है, ये क्यों रखा है उसको मालूम है। हम बहुत सी बातें नहीं समझ सकते, हम अल्लाह ताला को जो है हकीम है, विजडम है, वो समझते हैं, इसीलिए ऐसे अहकाम दिए हैं। वह मल लम, देखिए ये बड़ी खास आयत है बांडियों के सिलसिले में, वह मल लम यस्तकिया, منکم طولن ان این یم کی حل محسناتی المومناتی فمن ما ملکت ایمانکم من فتیاتکم المومنات. اور جو تم میں سے اتنا پیسہ نہیں رکھ سکتا نہیں رکھتا ہے کہ آزاد عورتوں سے شادی کرے. محسنات آزاد عورتیں جو پروٹیکٹڈ ہیں, جو تمہارے پاس اتنا پیسہ نہیں ہے کہ آزاد عورتوں سے شادی کرے تو وہ کیا کرے, یعنی تمہارے قبضے میں جو باندیاں ہیں ان سے تم شادی کر لو, جو مومنات ہیں ان سے تم شادی کر لو. جو لفظ آ رہا ہے واللہ عالم بی ایمانکم, اللہ تعالیٰ تمہارے ایمان سے واقف ہیں, بعضکم من بعض تم ایمان میں ایک دوسرے سے ہو, سب ایک دوسرے کا سلسلہ ہے ایمان کا, وہ بھی مومن ہے تم بھی مومن ہے, تمہارے پاس دولت ہے آزاد ہے وہ غلام ہے باندھی ہے لیکن اس کے پاس بھی ایمان ہے. حضرت بلال رضی اللہ تعالیٰ نے غلام تھے, خرید کے ان کو آزاد کیا گیا اور ان کے لیول کے تو مسلمان ملنا مشکل ہے آپ کو, تو غلام بھی بڑے زبردست مسلمان رہے آزاد بھی بڑے. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے آزاد تھے, ان کی مثال ملنا مشکل ہے. تو یہاں یہ بات بتایا جا رہا ہے کہ یہ تم ایک دوسرے سے ہو, غلام ہونے سے ایمان میں کمی نہیں ہوتی. فن کی ہوں ہن نہ بھی ازنی اہلی ہننا, تو ان بادیوں کو ان کے جو مالک ہے ان سے اجازت لے کے شادی کر لو, بات سیٹل ہو گئی. اب آپ تلاوت قرآن کریں گے تو آپ کو سورہ مومنون میں آئے گا کہ بھئی تم پہ تمہاری بیویاں اور تمہاری باندیاں حلال ہیں. پھر سورہ میرا معارج میں آئے گا کہ تمہاری بیویاں اور تمہاری باندیاں حلال ہیں. تو اکثر یہ لوگ مس کر رہے ہیں کہ یہ مکی صورتیں ہیں, پہلے نازل ہوئی ہیں, اور یہ مدنی صورت ہے. یہ کرونولوجیکل آرڈر میں یہ 92 ہے سورہ نساء, اور سورہ نور 102 ہے. سورہ نور میں باضابطہ حکم آیا ہے کہ اپنی انبیائی باندیوں اور غلاموں کی شادی کر دو. تو یہ باندیوں رکھنے کا انڈائریکٹلی یہ معلوم ہو رہا ہے کہ باندیاں رکھنے کا رواج فل سٹاپ ختم ہو گیا. اب بات سمجھے آپ, جب رسول اللہ صلی اللہ علیہ وسلم نبی بنائے گئے اس وقت باندیوں غلاموں کا رواج تھا, اب اسلام آیا, اگر ایک دم اس کو بین کرتے تو خیر مرد تو باہر آ جاتے تھے, باندیاں بھی سڑکوں پہ آ جاتے تھے, پورے ماحول خراب ہو جاتا تھا. تو اللہ تعالیٰ سلیوری غلامی کس طریقے سے مٹائے, ہر گناہ میں بات آ گئی کہ بھئی ایک غلام کو آزاد کرو, نہیں ہو سکتا تو روزے رکھو, نہیں ہو سکتا تو خیرات کرو. تو گناہوں میں غلاموں کی آزادی کر کے غلاموں کو آزادی دلائے. اچھا باندیوں کو تھوڑا ٹائم ملا, اس واسطے کہ اگر ایک دم باندیوں کی آزادی کا وہ ہوتا تو شہر میں پورے باندیاں پھیل جاتے تھے. لوگ وہاں تو ایسا تھا صاحب, شراب حرام ہوئی تو پیپے اونڈل دیے لوگ بولے کہ بھئی اتنا نقصان کیوں کرتے, مسلمانوں کے بجائے غیر مسلموں میں بیچ لو شراب. بولے نہیں, جو چیز ہمارے لیے اچھی نہیں ہے وہ غیر مسلم کے لیے کیسا اچھی ہے. یہ تھی صاحب دعوت. تو اب یہاں یہی بات آ گئی, تو اب اللہ تعالیٰ یہاں فرما رہے کہ دیکھو تمہارے پاس اگر اتنا پیسہ نہیں ہے کہ تم آزاد عورتوں سے شادی کر سکتے ہو تو پھر باندیوں سے ان کے مالکوں کی اجازت لے کے شادی کر لو. تو باندی رکھنے کا سلسلہ ختم دکھ رہا ہے. سورہ نساء کی بھی اگر آیت آپ نظر میں رکھے تو ختم ہو گیا, اس کے اگینسٹ بات بھی آ رہی ہے آگے. اور پھر کہا کہ وہ آتو ہننا اجور ہننا, اور ان کے مہر ان کو دے دو. یہ نہیں کہ باندھی ہے آپ بالکل انجان ہو جا رہے مہر کے معاملے میں, ان کا مہر ان کو دے دو. محسناتی غیری مسافیہاتی, یہ محسنات ہو اپنی عزت کی حفاظت کرنے والی ہوں باندھیاں, یہ شہوت رانی کرنے والی نہ ہوں. ولا متخذاتی اخدان, اور یہ بوائے فرینڈز لینے والی نہ ہو, دوسرے مردوں سے دوستی کر کے جو ہے غلط تعلقات قائم کر رہے ہیں, ایسی باندھیاں نہ ہوں, نیک باندھیاں ہوں. دیکھیے جو زندگی ہے میرڈ لائف ہے اس کے کچھ باتیں بتائی جا رہی ہیں کہ آپ میرڈ لائف ایسا اگر گزارے کہ مرد اپنی استطاعت پہ شادی کرے اور اس خاطر شادی کرے کہ نسل قائم رکھنا ہے اور وہ شہوت رانی نہیں کرنا ہے, اور عورت کے ذہن میں یہ ہو کہ بھئی شادی ہونے کے بعد یہ دوسروں سے تعلقات غلط بات ہے. جو ویسٹ میں بات چل رہی ہے اس وقت, ویسٹ میں تو میرج کی بھی سوال نہیں پیدا ہوتا, جسٹ لیو ٹوگیدر. آج آپ ان کے ساتھ ہے, کل ان کے ساتھ ہے, پرسوں ان کے ساتھ ہے, کوئی بڑی بات نہیں معلوم ہو رہی ہے. میرے ایک کلاس میٹ ہیں غیر مسلم ہیں, ان کو اس عمر میں بھی ایک کمپینین مل گیا, کوئی بڑی بھی مل گئی امریکن, اور جو وہ بھی کیسا ہفتے میں ایک وقت آ جاتی ہیں وہ ان کے ساتھ گزار لیے, یہ ان کا ماحول ہو گیا ہے. تو یہاں شادی کی جو سینکٹیٹی ہے, ایک سیکرڈ چیز ہے, یہ یہاں بتایا گیا ہے کہ دیکھو مرد 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 بن کے رہے اور اپنے پیسے سے شادی کرے اور نسل کی برقراری رکھے, اور عورتیں یہ دیکھیں غیروں سے جو ہے تعلقات نہ رکھیں. وَإِذَا أُحْسِنَّ فَإِنْ آتَيْنَا بِفَاحِشَةٍ فَعَلَيْهِنَّ نِصْفُ مَا عَلَى الْمُحْسِنَاتِ مِنَ الْعَذَابِ. اور یہ شادی میں آنے کے بعد اگر کوئی بے حیائی کی حرکت ان سے ہو تو ان کی سزا آزاد عورتوں کی آدھی سزا ہوگی. یہ ہے انصاف. آزاد عورتوں کی تربیت ہوئی ہے, ٹریننگ ہوئی ہے, باندیوں کی تربیت نہیں ہوئی. وہ تربیت نہیں ہوئی, کوئی غلط حرکت ہو جائے, اسے بے حیائی ہوئی, تو اگر آزاد عورت کو 100 کوڑے مارے جائیں گے تو باندی کو 50 کوڑے مارے جائیں گے. یہ اللہ تعالیٰ کے پاس انصاف ہے کہ دیکھو ان کی تربیت نہیں ہوئی. ہاں اگر تربیت ہوتی تو پھر بات الگ ہو جاتی. ذالک لمن خشی الانتا منکم. اور یہ باندیوں سے شادی کرنے کی اجازت کس کے لیے ہے؟ اس آدمی کے لیے ہے جو تکلیف محسوس کر رہا ہے. کیسی تکلیف محسوس کر رہا ہے؟ بے فرض کیجئے کہ کسی کا یہاں کے ٹرانسفر ہو گیا, وجے واڑا چلے گیا, اب وہ ہوٹلوں میں کھانا کھائے تو طبیعت وہ ہو رہی ہے, کیونکہ گھر میں پکانے والا نہیں ہے. اب آپ آزاد عورت سے نہیں کر سکتے. اگر باندیوں کا رواج ہے تو آپ اس خیال سے کہ بھئی کوئی پکانے والی تو ملے, کوئی گھر کا کام کرنے والی تو ملے. ہاں پھر اندیشہ ہے کہ سیکس آپ دوسری جگہ نہ استعمال کر لیں, پوری سوسائٹی کو نہ آپ خراب کریں, آپ تو آپ کو یہ تکلیف ہو رہی ہے. دیکھیے سیکس بھی برداشت کرنا پڑتا. آپ جوان آدمی سے پوچھیں ہم لوگوں کا کیا ہے, جو نوجوان آدمی ہے, یہ تمام جو خرافات ہو رہی ہیں چو طرف دنیا میں کائے کے واسطے ہو رہی ہے؟ ایک جذبہ ہے. وہ جذبے کو آپ چینلائز کریں گے ٹھیک طریقے سے تو بات ٹھیک ہے, نیچرل ہے. وہ بھائی ہمارے بھی بچے ہیں, ہم بھی کسی کے بچے تھے, ہم بھی جوان تھے, ہم بھی بوڑھے ہوئے. اب ایک نیچرل ارج ہے. وہ ارج کو آپ شادی کے ذریعے اگر آپ ٹھیک کریں تو بالکل ٹھیک ہے, نہیں تو پھر غلط جگہ جا کے آپ استعمال کریں گے. تو آپ کو اگر اندیشہ ہے کہ آپ دوسری عورتوں سے جو ہے اس طریقے کے تعلقات رکھیں گے تو بہتر ہے اب آپ شادی کر لو. اسی لیے آپ کی تکلیف کو بچانے کے لیے, آپ کے خدمت کے لیے ارجنسی ہے, آپ کی اتنی تنخواہ نہیں ہے کہ آپ آزاد اس سے کر سکتے ہیں, تو اس ماحول میں یہ اجازت دی گئی ہے. اب تو ایسا معلوم ہوتا ہے کہ باندیوں کا سلسلہ کچھ ختم ہو گیا. وَإِن تَصْبِرُوا خَيْرٌ لَكُمْ. اور اگر تم صبر کر لو تو تمہارے لیے بہتر ہے. اپنا پکا لو, اپنے کپڑے دھو لو, اپنا سیکس پہ جو ہے کنٹرول رکھو. اگر تم صبر کر لو تو جو ہے تمہارے لیے بہتر ہے. واللہ غفور الرحیم. اور بے شک اللہ تعالیٰ گناہوں کی سزا سے بچانے والا ہے, رحم کرنے والا ہے. یرید اللہ لیبین لکم ویہدیکم سنن الذین من قبلکم ویتوب علیکم. اللہ تعالیٰ کا یہ ارادہ ہے کہ تم کو ہر چیز کھول کھول کے سمجھا دے. دیکھیے اللہ تعالیٰ نے ہم کو پیدا کیا ہے. اب یہ جو مائکروفون بنایا ہے اس کو معلوم ہے کہ اس میں آواز ایمپلیفائی ہو کے جائے گی, اس سے ٹھنڈک نہیں آئے گی, اس سے روشنی نہیں آئے گی. مینوفیکچرر کو اس کا کیریکٹر معلوم رہتا کہ کیا. تو اللہ تعالیٰ نے ہم کو بنایا ہے, ان کو معلوم ہے ہمارے بھوک کے بارے میں بھی اور ہمارے سیکشوئل انسٹنکٹس کے بارے میں بھی. تو اللہ تعالیٰ ہر چیز کھول کھول کے بیان کر رہے ہیں. اور پھر تم کو پہلے کے لوگوں کے طریقے کے ذریعے تم کو جو ہے سیدھا راستہ دکھا رہے ہیں. جبکہ پہلے کے لوگ کیا کر رہے تھے, یہ شہوت کی خاطر نعوذ باللہ سوتیلی ماؤں کو جو ہے وراثت کے طور پہ اپنی بیویاں بنا کے رکھ رہے تھے, باندیاں بنا کے رکھ رہے تھے. تو یہ تم کو اس ذریعے ہدایت دے رہا. وہ یتوب علیکم, اور یتوب توبہ کا مطلب کیا ہوتا, اور اللہ تعالیٰ کا رحمت سے کسی کی طرف توجہ کرنا پڑتا. تو اللہ تعالیٰ جو ہے تم لوگوں پہ رحمت کی نظر سے جو ہے تم پہ توجہ کر رہے ہیں کہ بھائی یہ چیز ہے, ایک اندر فیلنگ ہے. ایک بھوکا آدمی ہے بےچارا, چرا لیا, آپ کو نہیں معلوم, آپ کبھی بھوک برداشت ہی نہیں کرے, روزے بھی رہے تو آپ افطار کے انتظار میں رہے, معلوم ہے زبردست چیزاں بن رہے ہیں. جیسا ہمارے بعض غیر مسلم دوست بولتے ہیں, رمضان میں تم لوگ کھانا چھوڑنے کے بجائے کھانے کی فکر کرے رہتے ہو, افطار میں کیا بن رہا ہو, بوچے خانے کے پیچھے کچن کے پیچھے اطراف جو ہے پھر رہے ہیں کہ افطار میں آج افطار میں کیا ہے. تو آپ ان سے پوچھو جو واقعی بھوک برداشت کرتے ہیں کہ بھوک برداشت کرنا کیا چیز ہے. تو اللہ تعالیٰ بول رہے کہ ہم رحمت کی نظر سے جو ہے وہ تم پر پلٹ رہا ہے یہ تمام باتیں سمجھا کر. واللہ علیم حکیم, اور اللہ تعالیٰ کو علم ہے, اللہ تعالیٰ کو حکمت ہے, وزڈم ہے, اور اس وزڈم ہی کے بنیاد پہ وہ فیصلے کرتے ہیں, اور ان کے فیصلے میں استحکام ہے, فارمنیس ہے. واللہ یرید ان یتوب علیکم، اللہ تعالیٰ چاہتا ہے کہ تم پہ رحمت کی نظر سے توجہ کرے. ویرید الذین یتبعون الشہوات ان تمیلوا میلا عظیما، اور وہ لوگ جو شہوت کی اتباع کرتے ہیں، لسٹی فیلنگ، سیکس کے پیچھے جو پڑے ہوئے ہیں، وہ چاہتے ہیں کہ تم کو سیدھے راستے سے بھٹکا کے بہت ہی دور لے کے چلے جائیں. یہاں ریفرنس باندیوں کا معلوم ہوتا ہے. دیکھیے اب ایسا معلوم ہوتا ہے کہ باندیوں کی شادی کا قصہ ختم ہو گیا ہے. ہاں اب بھی بعض گھر ہیں، میرے خود انفارمیشن میں بعض گھر ہیں جہاں بھی باندیوں کا سلسلہ ہے. ہمارے بچپنے میں بھی ہم آنکھوں سے دیکھ چکے ہیں باندیوں کا سلسلہ ہے. صاحب پانی نہا رہے، باندی پانی نہیں لا رہی، یہ دیکھے ہوئے سینس ہیں ہمارے. جوان باندی پانی نہیں لا رہی ہے صاحب کو. تو یہ سب قصہ ختم ہو گیا. اب یہاں اللہ تعالیٰ بول رہے ہیں کہ جو لوگ شہوت کی اتباع کرتے ہیں وہ اب بھی آپ کو بولیں گے نہیں میاں رکھ سکتے، بولے ضرورت کے وقت ایسا کر سکتے، یا بالکل چینلائز کر دیا گیا. تو اللہ تعالیٰ جو ہے تم کو چاہتا ہے کہ تو تم پہ رحمت کی نظر کرے، اور وہ لوگ جو شہوت کی، سیکس کی، لسٹ کی اتباع کرتے ہیں وہ تم کو اس راستے سے دور، بہت دور جو ہے لے کے چلے جانا چاہ رہے ہیں. یرید اللہ یخفف عنکم، اللہ تعالیٰ چاہتا ہے کہ تمہارا بار تم سے ہلکا کرے. یہ تمہارا جو بوجھ ہے، تم کو خود پکا لینا پڑا، یہ کرنا پڑا، تو جو ہے چلو بھی آزاد عورت سے نہیں کر سکتے ہیں تو باندی سے شادی کر لو، یہ اجازت جو دیتا ہے تم کو تمہارا بار ہلکا کرنے کے لیے کر رہا ہے. وہ خلق الانسان ضعیفا، اور اللہ تعالیٰ خود بتا رہے ہیں کہ انسان کمزور پیدا کیا گیا ہے. اب جو مینوفیکچرر سرٹیفکیٹ دے رہا ہے کہ اگر آپ یہ گرا تو ٹوٹ جائیں گا، مینوفیکچرر ہی خود بول رہا ہے. تو اللہ تعالیٰ بول رہے ہیں کہ انسان کو کمزور پیدا کیا، آپ کدھر تن کے آ رہے ہیں، آپ نہیں برداشت کر سکیں گے یہ چیزیں. اسی لیے آپ کو جو ہے اجازت، کنسیشن دیا گیا ہے کہ اس طریقے سے معاملہ کرو اور اپنی کمزوری کا احساس رکھو. یا ایھا الذین آمنوا لا تاکلوا اموالکم بینکم بالباطل، اے وہ لوگوں جو ایمان لائے ہو اپنا مال آپس میں دھوکے سے مت کھاؤ، دھوکا دے کے ایک دوسرے کا مال مت کھاؤ. الا ان تکونا تجارتن ان ترازم منکم، سوائے وہ تجارت ہو، بزنس ہو، جو اپنے ایک دوسرے کی مرضی سے جو ہے تم اپنا مال ان کو دیتے ہو، ان کا سامان خود لیتے ہو، یہ بات الگ ہے. یعنی میوچول ایگریمنٹ سے جو بزنس ہوتا ہے، مال ہمارا ادھر ان کا ادھر جو آ رہا ہے، یا پارٹنرشپ ہے، تو وہ بات، آپس کی مرضی سے مال لینا وہ بات الگ ہے. ولا تختلوا انفسکم، اس کے دو معنی ہیں، اور اپنے آپ کو قتل مت کرو. بعض علماء نے کہا کہ بھئی انفسکم کا مطلب یہ ہے کہ ہم لوگ آپس میں قتل نہ کریں، اور اکثر علماء کا یہ خیال ہے یہ خودکشی کی طرف ہے. اکثر علماء کا خیال ہے کہ یہ خودکشی کی طرف ہے کہ خودکشی مت کرو، اپنے آپ کو مت مار ڈالو، اللہ تعالیٰ کی دی ہوئی جان ہے. تھوڑی سے دیر اس میں سمجھنے کی کوشش کیجئے. بھئی قتل ہو گیا، کوئی بلا وجہ آپ تیش میں آ گئے، جوش میں آ گئے، آپ کو قرآن کی آیت معلوم نہیں تھی، اٹھا کے آپ قتل کر دیے، ایک الگ سلسلہ ہے، اس کی سزا ہے. سورہ مائدہ میں ہم پڑھیں گے جو ہے اس کی سزا بتا دی گئی ہے کہ کیا کرنا ہے. اب یہ خودکشی جو ہے یہ فرسٹریشن کی وجہ سے ہوتی ہے. یہ آندھرا پردیش میں بہت ہو رہا ہے. ایک تو کسانوں کا ہے، روز پیپر اٹھا کے آپ ویدر رپورٹ کے ویسا دیکھیے، تین کسان گئے، پانچ کسان گئے، دو کسان گئے، ایک ویدر رپورٹ کے ویسا جو ہے کسانوں کا ہو گیا. تو یہ خودکشی کو جو منع کیا گیا ہے، یہ کرائم ہے، یہ قتل کرنا جو ہے ایک بہت بڑا گناہ ہے. تو یہ خودکشی کیوں ہوتی ہے؟ فرسٹریشن کی وجہ سے ہوتی ہے. یہ فرسٹریشن کیوں ہوتا ہے؟ تقدیر پہ ایمان نہیں ہے. دیکھیے تھوڑی سی بات سمجھنے کی کوشش کیجئے. میں میری ایک کتاب سکسیس پری ڈیسٹینڈ اور اچیو میں وہ مثال دیا، کافی لوگ اس کو پسند کیے تھے، کہ بھئی ایک کار ہے، کار کے پورے پرزے اگر کام کریں تو کار چلتی ہے. اب ٹائر ہے وہ بھی گول ہے، سٹیرنگ ہے وہ بھی گول ہے، ٹائر جو ہے تمام غلاظت پہ روڈ پہ پھر رہا ہے، اور سٹیرنگ اے سی میں، ایئر کنڈیشن میں بڑے مزے میں بیٹھا ہوا ہے. ٹائر موٹا ہے، سٹیرنگ پتلا ہے. اب ٹائر ایک دن بولا کہ بھئی میں کام نہیں کرتا ہوں، وہ اتنا سا پتلا سٹیرنگ جو ہے اندر اے سی میں ہے اور میں سڑک پہ غلاظت میں گھوم رہا ہوں، میں کام نہیں کرتا، گاڑی نہیں چلیں گی. گاڑی چلانے کے لیے سٹیرنگ کی بھی ضرورت ہے اور ٹائر کی بھی ضرورت ہے. اسی طریقے سے سوسائٹی میں امیروں کی بھی ضرورت ہے، فقیروں کی بھی ضرورت ہے، یہ بیلنس ہے. اس بیلنس کو اگر آپ مان لیں تو فرسٹریشن نہیں ہوگا. بھئی میں بیٹھے بیٹھے سوچوں کہ بھئی ہمارے پریزیڈنٹ صاحب بھی سائنٹسٹ تھے، میں بھی سائنٹسٹ تھا، میرے کو بھی پریزیڈنٹ بنانا چاہیے، نہیں بنائے جا کے دھن بل کے کود گئے، یہ تو فرسٹریشن کی بات ہے، بےخوفی کی بات ہے. تو یہ تقدیر پہ جس کو ایمان ہوتا، جو مسلمان ہوتا، وہ سمجھتا کہ بھئی اللہ تعالیٰ کی، دیکھیے یہ ایمان ہونا ہے، میرا اپنا تجربہ ہے، سمجھ میں آتا کہ اس وقت جو میں ہوں یہ میرے لیے بہترین کنڈیشن ہے. ہم کو نہیں معلوم، میں ہاسپٹل میں بھی ہوں، وہ سیرنج لگایا ہے، وہ چل رہا، گلوکوز چل رہا، جو بھی کنڈیشن میں ہو، میرا آپریشن ہو رہا، جو بھی ہو رہا، اس وقت میرے لیے بہترین کنڈیشن وہی ہے. اللہ تعالیٰ کی تقدیر پہ رضامندی خودکشی سے دور کر دیتا. فرسٹریشن اسی وقت ہوتا جب آپ ایسی خواہشیں کر رہے جو ریئلائز نہیں کر سکتے، آپ کی تقدیر میں نہیں ہے، آپ بیٹھے بیٹھے آپ سوچ رہے ہیں. اس کے آگے مثال بھی آ رہی ہے. تو یہاں ہم سمجھنا، جیسا اب ہمارے والدین کی بات ہو رہی تھی ایسی، کہ جو ہے اکثر بچوں کے والدین چاہتے کہ ہمارا بچہ بھی 90% لائے. دیکھیے کلاس میں ایک فرسٹ آتا بچہ، ایک 60 بچوں کی ایک جو ہے لاسٹ آتا. اب ہر بچہ فرسٹ آیا تو پھر کیسا ہوئے گا؟ تو جو لاسٹ آتا اس کی مینٹل کیپیسٹی، اس کی میموری، یہ کمزور ہے اس کو. تو پیرنٹس کو مان لینا چاہیے کہ ابھی ہمارا بچہ اس قابل نہیں ہے. اب آج کل جو خودکشیاں ہو رہے ہیں بچوں میں، پیرنٹس ان کو جو ہے پمپ کر رہے ہیں، دیکھ ان کو دیکھو انہوں 90% ہے، ان کو دیکھو انہوں انجینئر ہے، ان کے بچوں کو دیکھو 3 ڈاکٹر نکلے. اس سے کوئی فرق نہیں ہوتا کمپیئر کرنے کی، یہ بات آگے آ رہی ہے. تو یہاں یہ بات خودکشی کی جو فیلنگ ہے، یعنی کیا بولنا چاہیے، سوئسائڈل ٹینڈنسی جو رہتی ہے، اس کو روکنے کے لیے تقدیر پہ ایمان لانا ہے کہ میرے لیے اس وقت جو بہتر ہے وہی اللہ تعالیٰ کا. قرآن اور حدیث پہ آ جائیں، انشاءاللہ ایسی بات نہیں ہوگی. تو کہا کہ وَلَا تَقْتُلُوا أَنفُسَكُمْ إِنَّ اللَّهَ كَانَ بِكُمْ حَكِيمًا رَحِيمًا، اور بے شک اللہ تعالیٰ تم پر رحم کرنے والا ہے. وَمَنْ يَفْعَلْ ذَلِكَ عُدْوَانًا وَظُلْمًا فَسَوْفَ نُصْلِيهِ نَارًا، اور جو کوئی یہ قتل کرے گا، خودکشی کرے گا زیادتی کرتے ہوئے، نا انصافی کرتے ہوئے، تو وہ عنقریب جو ہے آگ میں ڈالا جائے گا. وہ کانا ذالک علی اللہ یسیرا، اور یہ اللہ تعالیٰ کے لیے بہت آسان ہے. آگ میں ڈالنا کون سی بڑی بات، اتنی بڑی کائنات، بلینز بلینز ٹنز آف میٹیریل جو ہے سسپینڈڈ تھامے ہوئے ہیں، ایک ریگولر پورا نظام چل رہا ہے، ان کے لیے ہم جیسے لوگوں کو اللہ معاف کرے، اللہ نہ کرے کہ دوزخ میں ڈالنا کون سی بڑی بات، بہت آسان اللہ ہے. اب یہاں ایک بڑی اہم آیت آ گئی ہے کہ ان تشتنبوت کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم وندخلکم مدخلا کریما، اور اگر تم بڑے بڑے گناہوں سے اجتناب کرو، دور رہو، جس سے تم کو روکا گیا ہے، تو تمہاری جو سیئات، چھوٹی چھوٹی غلطیاں ہیں، اسی کو سورہ نجم میں لمم کہا گیا ہے، یعنی ایسی چھوٹی چھوٹی غلطیاں جو بے ارادہ ہو جاتی ہیں، ایسی چھوٹی غلطیوں کو اللہ تعالیٰ جو ہے یکفر، ڈھانپ دیں گے، معاف کر دیں گے. مفہوم آ رہا کہ اگر تم بڑے بڑے گناہوں سے جس سے تم کو روکا گیا ہے، اگر وہ تم اس سے رکے رہو، تو جو تم سے چھوٹی چھوٹی غلطیاں ہوتی ہیں وہ اس میں اس کو معاف کر دیا جائے گا، اور تم کو ایک آنریبل جگہ پہ جو ہے داخل کیا جائے گا، کریم با عزت، آنریبل جگہ پہ، با عزت جگہ پہ، یعنی جنت میں جو ہے داخل کیا جائے گا. اب یہاں دیکھیے ایک بات ہے، میں یہ دو آیتیں رٹ لیا ہوں، سورہ مائدہ کی 9th اور 10th آیت ہے کہ وعد اللہ الذین آمنوا وعملوا الصالحات لهم مغفرۃ واجر عظیم. اللہ تعالیٰ کا وعدہ ہے کہ جو ایمان لائے اور عمل صالح کرے، ان کے گناہوں کو اللہ تعالیٰ معاف کرے گا اور ان کو بہت بڑا اجر دے گا. والذین کفروا وکذبوا بآیاتنا اولئک اصحاب الجحیم، اور وہ جو کفر کریں گے، جھٹلائیں گے آیتوں کو، وہ تو جو ہے جہنم میں، دوزخ میں رہیں گے. تو اب یہاں یہ بات معلوم ہو رہی ہے کہ دیکھو ان بڑے گناہوں سے اگر، جن سے تم کو روکا گیا ہے، اگر تم رکے رہو، تو پھر انشاءاللہ جو چھوٹی چھوٹی تم سے غلطیاں ہو گئی ہیں وہ معاف کر دیا جائے گا اور تم کو جنت میں ڈال دیا جائے گا. اب یہ حدیث سے سہارا لینا پڑتا. وائی از حدیث امپورٹنٹ ان انٹرپریٹیشن آف دی قرآن؟ یہ منکر حدیث، اللہ معاف کرے ان لوگوں کو، یہ بات سمجھ میں نہیں آتی. کبائر کیا ہیں؟ حدیث میں بات آ گئی ہے. कबीरा गुनाहों के जो है आप लिस्ट देखें तो उसमें ये बात आ गई है कि सब में टॉप पे जो कबीरा गुनाह है वो शिर्क है, इसके बारे में अब आगे देखेंगे। फिर औलाद का कत्ल है, जिना है, इलीगल सेक्सुअल इंटरकोर्स, कत्ल है, वालिदैन की नाफरमानी है, झूठी कसम खाना है, जादू है, सूद है, यतीम का माल खाना है, मासूम औरतों पर तोहमत लगाना है, और लड़ाई में पीठ फेर कर भाग जाना है अल्लाह की राह में जब लड़ रहे हैं, और शराब पीना है, फर्ज नमाज छोड़ना है, चोरी करना है। एक दो तीन अहादीस अगर मिला है तो एक 13-14 जो है ये आइटम्स मिलते हैं जिनसे आपको रोका गया है। तो अल्लाह ताला बता रहे हैं कि इनसे अगर तुम रुके रहो तो जो छोटी गलतियां हैं वो माफ कर दी जाएंगी। वला ततमन्नौ, अब यहां देखिए ये हमारे माहौल के लिए बड़ी इंपॉर्टेंट आयत है, वला ततमन्नौ मा फज़लल्लाहु बिही बाज़कुम अला बाज़, और अल्लाह ताला ने बास चीजों में बाज लोगों को जो फजीलत दी है उसकी तमन्ना मत करो। एक बात बिल्कुल समझिए भाई, बास के हैं ज्यादा फ्लैट्स हैं, गाड़ियां हैं, वो हैं, वो फिल्म स्टार्स हैं, सब दस्तखत ले रहे हैं, क्रिकेट प्लेयर्स हैं, वो हैं। अब आप बोले कि भाई मैं काश एक बहुत बड़ा क्रिकेट प्लेयर होता, लोग दस्तखत लेते, फिल्म स्टार होता, ऐसा होता, वो होता, तो अल्लाह ताला ने जिन चीजों में बास को बास पर फजीलत दी है उनकी तमन्ना मत करो। उसूल बता रहे हैं, लिर्रिजाली नसीबु मिम्मा कसबू, मर्दों के लिए वही है जो वो कमाते हैं। भाई एक डॉक्टर है उसकी इज्जत उसकी कमाई अलग है, एक बिजनेसमैन है उसकी कमाई उसकी इज्जत उसका सर्कल अलग है, गवर्नमेंट सर्वेंट है प्राइवेट सर्वेंट है उनका अलग है। फिर कहा कि वलिन्निसाई नसीबु मिम्मा कसबना, और औरतों के लिए वो है जो उन्होंने कमाया। भाई एक लेडी डॉक्टर है, लेडी टीचर है, औरतों के जो अच्छे काम होते हैं उसमें लगे हुए हैं, उनकी कमाई उनके साथ है। अब आप बोलेंगे कि भाई आप रहेंगे गवर्नमेंट सर्वेंट के तौर पे, आप बोलेंगे कि मेरी जिंदगी डॉक्टर के वैसी हो। भाई वुमन डॉक्टरों की हमारे सोसाइटी में बहुत इज्जत होती है। आप गवर्नमेंट सर्विस में रहेंगे, आप चाहेंगे कि बिजनेसमैन की तरह जो है ठाट करके रहे, बहुत बड़े बिजनेसमैन के। तो अल्लाह ताला उसूल बता रहे हैं, बस अल्लाह मिन फजली, ये दूसरों पे नजर मत रखो, अल्लाह से उसके फजल मांगो। हुक्म दे रहे हैं, इंपरेटिव टेंस है, अल्लाह से उसका फजल मांगो। क्या फजल मांगो? या अल्लाह मेरे लिए जो बेहतर है मेरी दुनिया और आखिरत के लिए वो आप मुझे दे दीजिए, क्योंकि मुझे समझ में नहीं आता, मेरी अकल कितनी, मैं क्या समझूं कि मेरे लिए क्या बेहतर और क्या गलत है। बल्कि हमारे स्टेजेस पे जो लोग उम्र को पहुंच चुके हैं, बास चीजें जवानी में नहीं हुई थी, अब ख्याल आता कि वो हो जाती तो दोदखी जिंदगी गुजर जाती थी। सीधी सी बात है, हर एक की जिंदगी में ऐसा रेट्रोस्पेक्शन जब आप पीछे सोचते तो मालूम होता कि ये अल्लाह ताला का करम था कि वो उस वक्त तो रोते रहे, हाय हाय वाय वाय करते रहे, लेकिन आज ये मालूम हो रहा कि वो हमारे हक में बेहतर नहीं थी, इस वास्ते नहीं हुआ। तो अल्लाह ताला बोल रहे कि तुम्हारे लिए जो बेहतर है तुम वो फजल अल्लाह ताला से मांगो, कोई नहीं रोक रहा तुमको, या अल्लाह आप अपना फजल कीजिए हम पे। अब उनको मालूम है फजल क्या है। अब यहां बता रहे हैं कि इन्नल्लाह काना बिकुल्ली शयइन अलीमा, वो हर चीज का इल्म रखते हैं, किसको क्या देना है उसका इल्म रखते हैं। बेफर्ज कीजिए एक मर्डरर किस्म का आदमी है, उसको डॉक्टर बना देते तो उसके फितरत में है मारना, बस जो पेशेंट आया उसको ऑपरेशन में खत्म कर दिया, मैं क्या करूं, उसको नहीं मिली मेडिकल कॉलेज में सीट। अल्लाह ताला को मालूम है किसको देना है किसको नहीं देना है। एक बहुत ही बेमान आदमी को इंजीनियर बनाए, वो सीमेंट का प्रोपोर्शन निकाल के उन्हें मट्टी मिला दिया, पूरी पूरी बिल्डिंग खड़ी, बात गिरी है तो पंजागुट्टे में एक बिल्डिंग गिरी थी 15-20 साल पहले। ऐसे कई कई केसेस हो रहे हैं आपके, कॉलोनी की कॉलोनी बैठ गई थी भोपाल में, एक बारिश में पूरी की कॉलोनी बैठ गई थी। तो अब यहां यह समझना है कि अल्लाह ताला से फजल मांगो, हमारे हक में क्या बेहतर है वो अल्लाह ताला जानता है, बस यही दुआ करना है। अल्लाह ताला तो इल्म रखता है किसको देना है किसको नहीं देना है। वली कुल्ली जालना मवालिया मिम्मा तरका तरकल वालिदानी वल अखरबून, और हमने हर एक के लिए वारिस बनाए हैं जो वालिदैन और खरीबे रिश्तेदार छोड़ के जाते हैं। वल्लज़ीना अखदत अयमानुकुम फ़ातुहुम नसीबहुम, और वो जिनसे तुमने वायदा किया है उनका जो हिस्सा है वादा किया हुआ वो उनको उनको दे दो। भाई को आप बीमार थे, कोई साहब बड़ी खिदमत करे आपकी, आप बोले इंशाल्लाह मैं अच्छा होके घर जाऊंगा तो मैं आपको 10,000 रुपये दूंगा आपकी खिदमत के, अच्छे होके घर चले गए 10,000 रुपये दे दीजिए, नहीं 1/3 की वसीयत की इजाजत है, वसीयत कर दीजिए कि मेरे बाद जो है मैं इनसे वायदा करा था इनको जो है इतने पैसे दे देना 1/3 में से। तो ये अपने जो अहद व पैमान करते हैं, जो प्रॉमिसेस करते हैं उसको पूरा करो। इन्नल्लाह काना अला कुल्ली शयइन शहीदा, देखो बेशक अल्लाह ताला हर चीज पे गवाह है। ये जो जो तुम लोग वायदा खिलाफी कर रहे हैं, जो धोखा दे रहे हैं, हर चीज पे जो है अल्लाह ताला गवाह है। अब यहां जो है मर्द और औरत का सूरह निसा है, इसमें बड़ी औरतों के बारे में काफी बात आई है। अर्रिजालु खव्वामूना अलन निसा, मर्द औरतों पे खायम है। अब खव्वामून के जो माने आते हैं, एक तो माने आते हैं कि एस्टैब्लिश्ड, दूसरे माने आते हैं इमाम के, यानी इमाम मॉडल होता है, और फिर लीडर, हेड, निगरान, हाफिज, हाकिम, मेंटेनर, ये तमाम माने आते हैं। बहरहाल ये मालूम हुआ कि घर में मर्द जो है लीडर है, औरतों पे कायम किया गया एस्टैब्लिश करने काय के लिए, खाली कमाने के लिए। दीन एस्टैब्लिश करने के लिए भी खवामून का बाप की बात आई है। बीवी नमाज पढ़ी या नहीं पढ़ी, बच्चों को दीनी तालीम हो रही या नहीं हो रही, वो नमाज की पाबंदी कर रहे हैं या नहीं कर रहे हैं, ये जो हम अपने आप को मर्द बोलते हैं ये पूछ हमसे होगी। इससे पहले मैं एक बता चुका हूं, प्रोफेसर फतेह नसीब खान साहब अपनी तकरीर में बताए थे, अब मुझे हवाला मिला नहीं, कि कियामत में एक औरत को दोजख में डालने का हुक्म दिया जाएगा। वो पलट के अल्लाह ताला से सवाल करेगी कि क्यों या अल्लाह मुझे दोजख में क्यों डाला जा रहा है, तो बोलेगी कि तू इस्लाम पे नहीं थी, तो बोलेगी, वो बोलेगी कि जो शिकायत करेगी कि मैं जब छोटी थी तो मेरे बाप ने नहीं बताया कि क्या करना है, मैं जरा बड़ी हुई तो मेरे भाई ने नहीं बताया कि क्या करना है, जब मेरी शादी हुई तो मेरे शौहर ने नहीं बताया क्या करना है, और जब मैं बूढ़ी हुई तो मेरे बेटे ने नहीं बताया कि क्या करना है, तो हुक्म होगा कि इसको रोक लो, ये चारों को दोजख में डालो। ये खवामून अलन निसा, ये आयत कोट करते मर्दानी के पास। अरे छोड़ो, हजरत बोले मर्द कायम है, लीडर्स हैं, हेड ऑफ द फैमिली है, तो हेड ऑफ द फैमिली की ये जिम्मेदारी भी है, उसकी फैमिली के बारे में पूछ होगी। देखिए मेरा काम है मेरी औलाद की, मेरे बीवी की जो है ट्रेनिंग कर देना है, देखो दिस इज राइट दिस इज रॉन्ग, करना नहीं करना उनका जिम्मा है, हमारा काम पहुंचा देने का। जैसा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में सूरह रात के आखिरी हिस्से में आया है, इन्नमा अलैकुमुल बलागु अलैनल हिसाब, आपका काम पहुंचा देना है, हमारा काम हिसाब लेना है। फिर एक जगह आया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा गया कि आप जिससे मोहब्बत करते हैं हिदायत नहीं दे सकते, हम जिससे जिसको चाहते हैं हिदायत देते हैं। तो आप खवामून, अर्रिजालु खवामून अलन निसा बोल के बैठे हुए हैं, रट लेते रेफरेंस लेते, अरे सूरह निसा में आया, मियां क्या बोल रहे हैं, मर्द को क्या समझ रहे हैं आप। तो यहां एक बात समझ में आई, आप हेड ऑफ दी फैमिली है तो दूसरों की ड्यूटी जैसा आप करवा रहे आपकी ड्यूटी भी करना है, कमाना है, खिलाना है, उनको इस्लाम पे कायम रखने की कोशिश करना है, आप अपनी मेहनत कर लीजिए, होता नहीं होता वो अल्लाह ताला के हाथ में है। और फिर कहा ये रीजन क्या है इसका, क्यों हेड ऑफ दी फैमिली बनाए, बिमा फजल अल्लाह बाज़कुम अला बाज़, एक रीजन ये बताया गया क्योंकि अल्लाह ताला ने मर्दों को फजीलत दी है औरतों पे, प्रिफर किया है जिस्मानी तौर पे। देखिए परसों एक डिबेट हो रहा था कि रिक्रूटमेंट ऑफ विमेन इन द आर्मी, आप सोच के देखिए आप, जंग जो है मर्द की चीज है, वो औरत कैसा करेगी, जंग पे कैसा जाएगी, कैसा लड़ेगी। है अमेरिकन आर्मी में, इराक में भी आप देखते हैं जो न्यूज आती है उसमें कई औरतें आर्मियों में हैं, क्या क्या हंगामे होते क्या है। तो मर्द जो है जिस्मानी तौर पे भी जो है आम तौर पे औरत से जो है बेहतर रहता है, और अकलमंदी के तौर पे भी अगर आप देखें, नोबल लॉरियट्स अगर आप उठा के देखें तो मेजॉरिटी मर्दों की। अब थोड़ी बहुत औरतें ऐसी होती हैं कि बहुत ब्रिलियंट निकल जाती, वो एक्सेप्शन डजंट मेक ए रूल। तो यहां बताया जा रहा है कि क्योंकि मर्दों को अल्लाह ताला ने फजीलत दी, अल्लाह ताला जस्टिफाई कर रहे हैं कि क्यों हमने इनको हेड ऑफ द फैमिली बनाया। तो एक तो फजल किया है, वो बीमा अनफकू में नम वाली है, और क्योंकि ये अपनी कमाई से औरतों पे खर्चते हैं। अभी बात जगह ऐसा है कि औरतें भी कमाती मर्द भी कमाते हैं, मगर जनरली आप वर्ल्ड ओवर अगर देखें तो मर्द कमाने वाला है। तो यहां एक बात आई कि मर्द जो है जोड़े घोड़े के पैसे नहीं लेगा, फिर मर्द कहां रहा हुआ, मर्द की तो बता रहे हैं कि वो बीमा अनफकू में नम वाली हूं, वो खुद अपने माल में से खर्चता है, تو پھر جوڑا گھوڑا لینے والا تو یہ مرد نہیں ہوگا. اللہ معاف کرے جن جن لوگوں سے یہ غلطی ہوئی ہے, ہو رہی ہے, اللہ تعالیٰ ہم کو محفوظ رکھے. یہ تو مردانگی کے تو یہ طریقے بتائے جا رہے ہیں, اپنے تم مال سے جو ہے شادی کرو. تو اب عورتوں کا اصول آ رہا, مردوں کی تو ریسپانسبلٹی آ گئی, تو عورت کیسی ہوگی, ایسے مرد کی عورت, ایسے مرد کی بیوی کیسی ہوگی؟ فصالحات, نیک سیرت ہوگی, نیکی میں رہے گی, خانتات, اوبیڈینٹ رہے گی, فرما برداری کرے گی, شوہر کی بات سنے گی, حافظات للغیبی بما حفظ اللہ, اور وہ جو غیب کی چیزیں جس کو اللہ تعالیٰ چاہتا ہے کہ وہ حفاظت کریں, یا شرم, وہ شرم کی چیزوں کی حفاظت کرے گی. کبھی ہم اپنے بیویوں کو نوٹس کریں, یہ کس قسم کا بلاؤز پہن کے باہر جا رہا ہے, یہ کس قسم کی ساڑی پہنے ہیں. کبھی بچیوں کو بولے, بھئی یہ بچیاں جینس پہننے کا ہے, پورے کروز کیا, پورا وہ جینس نہیں رہا تو میں سمجھتا ہوں بہتر دکھیں گا, بس تو اس طریقے سے رہتے. تو یہ خوامون علی النساء بولے تو پھر آنکھیں بند کر کے بیٹھے ہیں, آنکھیں پھوٹ رہی ہیں ہماری. یہ ہماری قوم کی بچیاں جو ہے اس طریقے کے ڈریس کر رہے ہیں, تو کیا ہم ان کو, تو یہ مرد کی ذمہ داری ہے, اور عورت کی یہ ذمہ داری ہے کہ جو اللہ تعالیٰ جو شرم کی چیزیں چھپوانا چاہ رہا ہے اس کو چھپائے. جو اچھی بیویاں ہوتی ہیں وہ ایسا کرتی ہیں اپنی اولاد کے ساتھ بھی. اب یہاں جو ہے, یہ دیکھیے, یہاں ایک جسٹس صاحب بڑا اچھا انٹرپریٹیشن دیے تھے, تین طلاق کے خلاف بول کے کنڈیشنز بتائے تھے وہ. تو اب یہاں بتایا جا رہا ہے کہ بیوی میں, میاں بیوی میں انبن ہو گئی, کیسا ہوئی, اللاتی تخافونا نشوزہن, اور وہ عورتیں جن سے تم کو اندیشہ ہے نافرمانی کا. عورتیں فرما بردار رہنا ہے, فرما بردار کب رہیں گی, دین کا جب حکم ہوگا. نعوذ باللہ, ایک شوہر آ کے بولیں گا تو میرے پروموشن کے واسطے تم جا کے فلاں کے ساتھ رہو, بولے تو اس میں فرما برداری نہیں ہوگی, یہ تو جہاد ہوگا, خلاف جائیں گے آپ اس کے. ایسے ہو رہے ہیں آج کل سوسائٹی میں, ایسے کیسز ہو رہے ہیں. سیکنڈ کنڈیشن. تھرڈ کنڈیشن کیا ہے, وزریب ہونا. اب اس کا عام ترجمہ یہ ہے کہ ان کو مارو. اب ضربا جو ہے مثال کے لیے بھی آیا, سفر کرنے کے لیے بھی آیا, مارنے کے بھی لیے آیا. تو یہاں مزاج یہ معلوم ہوتا ہے کہ اب ان پہ سختی کرو. بھئی آپ بازو نصیحت کرے نہیں مانے, ان کے ساتھ سونا چھوڑ دیے نہیں مانے, اب آپ سختی کرو. اور پھر کہا کہ فَإِنْ أَطَعْنَكُمْ فَلَا تَبْغُوا عَلَيْهِنَّ سَبِيلًا, اور اگر اس کے بعد وہ تمہاری اطاعت کرنے لگے, بات مان لے, دین پہ بات آگے, تو پھر ان کے پیچھا, ان کے خلاف کوئی راستے مت ڈھونڈو ان کو ستانے کے. بعض لوگوں کی عادت رہتی بلا وجہ بیویوں کو ستاتی, کچھ نہیں, باہر کا غصہ آ کے گھر پہ نکالتے, پورا فرسٹریشن جو باہر ہوتا ہے وہ آ کے گھروں گھر میں بیوی بچوں پہ نکالتے. تو ذرا تو چیک کرنا کہ بھئی وہ باہر جو کچھ ہوا اس میں بیوی بچے کس طریقے سے جو ہے شامل ہو گئے. تو بولے اگر تمہاری یہ دین کی بات مان لے تو ان کے خلاف کوئی وہ مت نکالو, راستے مت نکالو. ان اللہ کانا علیمن کبیرا, علیمن کبیرا, اور بے شک اللہ تعالیٰ بہت بلند ہے, بہت بڑا ہے. علی جو ہے بلند کو بولتے ہیں, کبیر تو جو ہے بڑا, فزیکلی بڑا جس کو بولتے ہیں, قرآن سے جو بات ثابت ہوتی ہے. تو اللہ تعالیٰ بلند بھی ہے, بہت بڑے بھی ہیں, اور تم زیادتی کرے تو پھر تم کو بھی سزا مل سکتی ہے. اب یہاں چوتھا کنڈیشن آ رہا ہے, وہ ان خف تم شخاخا بینہما, اور اگر تم کو, شخاخ کس کو بولتے ہیں, شخ, یہ دو چیزیں ملے ہوئے ہیں, پھٹ گئے, سپلٹ, اگر تم کو خوف ہے کہ یہ ایک دوسرے سے, شخاخ پھٹ گئے, سپلٹ ہو گیا, ان میں الگ ہو گئے, الگ ہو جائیں, کہ وہ اندیشہ ہے. فب اسو حکمم من اہلی و حکمم من اہلیہ, تو ایک فیصلہ کرنے والا مرد کے طرف سے بیٹھے, ایک فیصلہ کرنے والا عورت کی طرف سے بیٹھے. دیکھیں کتنی کوشش ہو رہی ہے فیملی کو ایک جگہ رکھنے کی, اب ہمارے پاس آ گیا طلاق طلاق طلاق, گیٹ آؤٹ, فنش, نہ عدت نہ پدت نہ کچھ نہیں. تو یہاں یہ دیکھیے کہ شادی کا اتنا احترام کا رشتہ ہے کہ یہ فورتھ سٹیپ ہے. اب ہمارے پاس کیا ہوتا, مرد کے طرف سے ایک آدمی بیٹھنا, عورت کی طرف سے ایک آدمی بیٹھنے کے بجائے عورت کے, مرد کے دوسرے لوگ بولتے ہیں نہیں نہیں چھڑا دینا ان لوگوں. میں ایکسپیرینس کر چکا ہوں یہ چیزیں, اس لیے بول رہا ہوں کہ بیوی, شوہر اور بیوی آخری میں مل لینا چاہتے, وہ کوری کوری میں جا کے چھپ کے مل بھی لیتے, انہوں اما کے گھر کو چلے جاتے, انہوں اپنے اما کے گھر میں बाद में कहीं चोरी से मिल लिए, भी मिलने का वायदा भी कर लिए, सब हो गया, बीच वाले बोले नहीं वो छोकरी है घर में नहीं आएंगी, यानी सास तलाक दे रहे, ननन तलाक दे रही, यानी मियां तलाक देना बीवी खुला लेने के बजाय, ये तमाम राइट्स जो है अपने में डिस्ट्रीब्यूट कर लिए, क्या जवाब देंगे जाके आप? एक कमजोर औरत के ऊपर जो इतना जुल्म हो रहा है कि एक सिटिंग में या तो तीन तलाक देके जो है बढ़ा दिया, या नहीं तो जो है ये फैसला मिलके बैठ के फैसला करके मिलाने के बजाय उनको और जो है अलग करने की कोशिश करे, तो अल्लाह ताला बता फरमा रहे हैं कि इन युरीद युरीदा इस्लाह युवफ़िक अल्लाहु बैनहुम, और अगर आपस में ये इस्लाह चाहें तो अल्लाह ताला इनके बीच में मुआफ़िकत पैदा कर देगा, कोऑर्डिनेशन पैदा करेगा, तुम इस्लाह चाहोगे तो हम मुआफ़िकत पैदा कर देंगे, वापस आ जाएंगे, ये अगर नहीं हुआ तो फिर फिफ्थ स्टेप तलाक, वो तलाक भी ऐसी है कि तीन महीने वो औरत आपके घर में रहेगी, पीरियड खत्म हो गया चले गए, फिर लोग समझाए वापस आए, शादी हुई उसी से आदमी से, फिर सेकंड चांस है, फिर थर्ड चांस है, ये सब होने के वास्ते बरसों लग जाते। एक सहाबी को तो 23 बरस लगे थे तीन तलाक देने के लिए, 23 रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में हुआ, गालिबन हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु के जमाने में हुआ, फिर हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु के जमाने में तीसरी तलाक। तो यहां यह बताया जा रहा है कि यह बड़ा ऐसा एहतराम का रिश्ता है कि पूरी कोशिश करो कि ये मिलकर, इसके बावजूद नहीं हो रहा है तो रास्ता खुला है। तो इन्ना अल्लाह काना अलीमन खबीरा, और बेशक अल्लाह ताला इल्म भी रखता है खबर भी रखता है। ये अलीम और खबीर में क्या फर्क है? देखिए, खबर किसी हादसे से वाबस्ता रहती है। भाई मैं जा रहा था, एक आदमी स्कूटर पे से गिर गया, एक हादसा हुआ, उसकी खबर आपको आई। इल्म यह है कि भाई मुझे यह मालूम है कि यह लोहे का बना हुआ है, यह इल्म है। तो अल्लाह ताला को इल्म भी है खबर भी है, खबर इल्म का पार्ट है, दोनों जो अलीम भी हैं खबीर भी हैं। अब यहां से इंस्ट्रक्शन शुरू हो रहे हैं, देखिए आप सोशल इंस्ट्रक्शन शुरू हो रहे हैं, अबुदुल्लाह वला तुशरिकु बिही शैया, और अल्लाह ताला की गुलामी करो। देखिए एक बात है, हमारे पास कुछ अल्फाज इतने कॉमन हो गए हैं, गुलामी के बजाय बंदगी बोल देते हैं, अब बंदगी कोई समझते ही नहीं है। जैसा रहमान के बाद रहमान का तर्जुमा मेहरबान करे तो रहमान भी नहीं समझे, मेहरबान भी नहीं समझे, रहमान और मेहरबान का मतलब जो है फायदा पहुंचाने वाला। उसी तरीके से वाबुदुल्लाह, अल्लाह ताला की इबादत करो बोल दिए, इबादत बोलते लोग नमाज समझे। एक जिसकी मादरी जबान अरबी है उसके सामने अगर ये वाबुदुल्लाह अगर आया तो वो क्या समझेगा? वो ये समझेगा कि अल्लाह की गुलामी करो, खत्म, सीधी सी बात। अब वो गुलामी में ये नमाज वगैरह तमाम चीजें आ जाती, कुरान हदीस पे पूरे आते। तो बोले कि अल्लाह ताला की गुलामी करो और उसमें किसी को शरीक मत करो। अब दो चीजें होती, अल्लाह ताला की जात में किसी को शरीक करना, जैसे ईसा अलैहि सलाम या उज़ैर अलैहि सलाम को अल्लाह ताला का बेटा बोल दिया, नऊज़ु बिल्लाह, यह शिर्क फिर जात है, उनकी पर्सनैलिटी में किसी को शरीक करना है। कि दूसरा सिफात में, कि उनके सिफात में किसी को शरीक, रज़ाक है वो रिस्क देते हैं, आप समझ रहे हैं कि आपका बॉस रिस्क देता है, वालिद साहब रिस्क देते हैं, तो ये जो है सिफात में शरीक करना है। तो यहां ये बात समझना है कि हम सूरह फातिहा में ये बात का कमेंट, अभी नमाज पढ़ के हम बोले हैं कि इया का नाबुदो इया का नस्तईन, हम तेरी ही, देखिए ये मजारे है, इसमें प्रेजेंट टेंस भी है, फ्यूचर टेंस भी है, हाल भी है और मुस्तकबिल भी है। हम तेरी ही इबादत करते हैं, हम तेरी ही गुलामी करते हैं, गुलामी बोलिए, इया का नाबुदो, हम तेरी ही गुलामी करते हैं, तेरी ही गुलामी करेंगे, कमिटमेंट है। हम तुझी से मांगते हैं, हम तुझी से मांगेंगे, कमिटमेंट है। इया का तुझी से, नो वन एल्स, बात समझ में आता भाई। जैसा हदीस में भी बात आई है, क्या कि जूते का तस्मा भी अगर टूटे तो अल्लाह ताला से मांगो, कई ऐसा है, मजमून बहुत बढ़ जाता। तो अब यहां देखिए ये बात आ रही है कि शिर्क क्या है, डिवाइडेड लॉयल्टी, वफादारी तकसीम हो गई, एक अल्लाह के होने के बजाय आप अल्लाह के अलावा दूसरों के भी हो गए। तो ये आइंदा इतवार 48 आयत इंशाल्लाह आ रही है, उसमें पूरा शिर्क का मजमून है, वहां बात आ गई है कि अगर अल्लाह ताला चाहें तो हर गुनाह को माफ कर सकते हैं सिवाय शिर्क। और हम लोगों का शिर्क बुतपरस्ती का शिर्क नहीं है, हम लोगों का अलग किस्म का शिर्क है। अब ये जो ला इलाहा की बात आई है, کہ بھئی اللہ کے سوا کسی اور کو الہ اگر مانے آپ تو پھر وہ شرک ہے. تو قرآن میں دو جگہ آیا کہ انہوں نے اپنی خواہشوں کو اپنا الہ بنا رکھا ہے. قرآن اور حدیث پہ نہیں چل رہے ہیں آپ, اپنی خواہش پہ چل رہے ہیں, اس کے خلاف شرک ہو گیا. آپ اپنی خواہش کو داخل کر دیے قرآن اور حدیث کے خلاف. اچھا پھر الہ کون ہوتا ہے؟ قرآن اور حدیث, قرآن سے یہ بات ثابت ہوتی ہے کہ الہ وہ ہوتا ہے جس سے امید اور خوف دونوں قسم کے فیلنگز ہوتے ہیں. خوف کے نقصان پہنچائے, امید کے فائدہ پہنچائے. اور سوائے اللہ کے نہ کسی سے خوف رکھنا ہے نہ کسی سے امید رکھنا ہے, کیونکہ کوئی نہ نقصان پہنچا سکتا ہے نہ کوئی فائدہ پہنچا سکتا ہے جب تک کہ اللہ تعالیٰ کا حکم نہ ہو. پھر اور ایک کنڈیشن آیا ہے کہ زندگی جو دیتا ہے, موت جو دیتا ہے, اللہ کے سوا نہ کوئی زندگی دیتا ہے نہ کوئی موت دیتا ہے. پھر اور ایک بات آئی ہے کہ اللہ اور اللہ کے رسول کے خلاف بعض لوگوں کے احکامات پہ عمل کرنا, جو علانیہ قرآن کے خلاف جا رہے ہیں, علانیہ قرآن کے خلاف جا رہے ہیں. تین وقت, ایک سٹنگ میں تین وقت طلاق دینا, بھائی اب تو موومنٹ چل رہا کہ یہ گناہ ہے, گناہ کبیرہ ہے. فتویٰ اس جگہ ہوتا ہے جہاں قرآن اور حدیث کلیئر نہیں ہے. جہاں قرآن اور حدیث کلیئر ہے وہاں کا ایک فتویٰ. اب کوئی آ کے بولے صاحب پانچ نمازاں فرض ہے, آپ میرے کو اجازت دیتے کیا تین نمازاں پڑھوں, بولے تو میں کون ہوتا ہوں اجازت دینے والی؟ اس قسم کی بات ہے. تو اگر کوئی اجازت دے دی ہاں آپ کے حالات میں آپ پڑھ سکتے, بولے تو شرک ہو گیا. اس سینس میں شرک ہوا کہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے احکامات کی جو پاور ہے اس میں آپ اپنے پاور کو شریک کر دے رہے ہیں. تو بولے حکم آ رہا ہے, یہ امپریٹیو ٹینس سے حکم ہے, وعبد اللہ اللہ کی غلامی کرو, ولا تشریکو بھی شیا اور اس کی ذات و صفات میں کسی کو شریک مت کرو, وہ بالوالدین احسان اور والدین کے ساتھ احسان کرو. احسان سپرلیٹیو ٹینس سے بہت اچھا معاملہ کرو, وہ جتنا تمہارے ساتھ کر رہے ہیں اس سے زیادہ کرو. میں سے پہلے سمجھا چکا ہوں, عدل کا مطلب ایکول, ظلم کا مطلب کچھ کم کرنا, احسان کا مطلب اس میں زیادتی کرنا. وہ تم سے جس طریقے سے معاملہ کریں اس سے زیادہ تم کرو. وہ بزل قربا اور وہ جو قریب کے رشتہ دار ہیں, قریب کے لوگ ہیں, ان کے ساتھ اچھا معاملہ کرو. بل یتامہ یتیموں کے ساتھ اچھا معاملہ کرو. بل مساکین اور جو غریب ہیں ان کے ساتھ اچھا معاملہ کرو. وہ جاری ذل قربا اور جو قریب کے رشتہ دار پڑوسی ہیں. اب رشتہ دار پڑوسی اس پہ تین حق ہو گئے, مسلمان بھی ہے, رشتہ دار بھی ہے, پڑوسی بھی ہے, تو اس کے ساتھ بھی اچھا معاملہ کرو. اور پھر والجاری جنوب اور جو دور کا پڑوسی ہے اس کے ساتھ بھی اچھے رہو. دیکھیں پڑوسیوں کا کیوں آیا؟ ایک جگہ تو رسول اللہ صلی اللہ علیہ وسلم نے کہا کہ جبرائیل علیہ السلام پڑوسیوں کے بارے میں اتنے احکامات لاتے ہیں کہ مجھے اندیشہ ہوا کہ ان کو وراثت میں نہ شریک کر دیں. اتنے احکامات کیوں؟ اس لیے کہ پڑوسیوں سے آپ کے اسلام کا امپیکٹ ہوتا. جیسا میں اکثر مثال دیتا ہوں کہ بھائی ایک بہت بڑا کمپلیکس ہے, اس میں ایک ساؤتھ افریقن افریقہ کا کوئی آدمی آ گیا. ایک بچہ ایک دن جھانک کے دیکھا کہ بھائی وہ کنگھی سے مانگ نہیں نکال رہا ہے, وسترے سے مانگ نکال رہا ہو, کیونکہ اتنے سخت بال ہے وہ کنگھی چلتی نہیں اس پہ. اب وہ بچہ آ کے پوروں کو بولا ارے بھائی وہ جو نیگرو ہے وہ وسترے سے مانگ نکالتا. اب پورے اب ہمارے ذہن میں کیا بیٹھا, ہر نیگرو وسترے سے مانگ نکالتا, سب کانشیس میں بیٹھ گیا. تو پڑوسی ہم کو جس طریقے سے دیکھیں گے اس طریقے کا اوپینین اسلام کے بارے میں ہوگا. بھائی آپ کے گھر پہ ہمیشہ لڑے جھگڑوں کی بات آتی, بھائی کوئی غیر مسلم پڑوسی ہے, بولیں گے نہیں مسلم, دے آر ویری نوائزی, اتنا لڑتے رہتے بھی کیا بولنا. آپ ٹی وی فل والیوم پہ لگا رہے ہیں, کار میں آ رہے ہیں رات کے دو بجے, دھن 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 میوزک بج رہی, پورے فلیٹ کے لوگ اٹھے ہوئے ہیں. تو اسی لیے یہاں بتایا جا رہا ہے کہ یہاں مذہب کو کلیریفائی نہیں کرے پڑوسی میں, جو دور کا پڑوسی ہے بولے مذہب کو کلیریفائی نہیں کرے کہ بھئی وہ کس مذہب, کوئی بھی مذہب کا ہو, پڑوسیوں کے ساتھ اچھے رہنا ہے. پھر اس کے بعد میں وہ صاحب جنبی اور جو ہم نشین ہمارے ساتھ ہیں, کلیگز ہیں, کو پیسنجرز ہیں, ٹرین میں ہیں, پلین میں ہیں, ان کے ساتھ اچھے رہو. یہ کیا ہے, آپ کی سوسائٹی ہے. آپ ان کے ساتھ اچھے رہیں گے تو تبلیغ ہوگی اسلام کی, آپ ان کے ساتھ خراب رہیں گے. میں آپ سے غالباً بول چکا ہوں کہ ایک دن میں آفس کی کینٹین میں بیٹھا ہوا تھا, کوئی ایک صاحب آئے تو دوسرے صاحب ان سے پوچھے غیر مسلم, کیا ہے بھائی وہ جلدی آ گئے, ہو گیا کیا کام؟ وہ تو ہو بھائی وہ اتفاق سے بےچارے کوئی صاحب ملے تھے, کرا دیے, آلدو ہی واز اے مسلم. بولے یعنی مسلمان ہونے کے باوجود جو ہے انہوں میری ہیلپ کرے. بولے بولا یا اللہ, وہ نوٹس نہیں کرے میں بیٹھا ہوا تھا یا انہوں میرے کو مسلمان نہیں سمجھے. یعنی آپ دیکھیں کہ ہم لوگوں کا تو یہ احکامات پہ اگر ہم چلیں, والدین سے اچھے رہیں, یتیموں سے اچھے رہیں, غریبوں سے اچھے رہیں, پڑوسیوں سے اچھے رہیں, اپنے ساتھ کے لوگوں کے ساتھ اچھے رہیں, تو اسلام کا امپیکٹ ہوگا. اور ایسا ہوا ہے, لوگ متاثر ہو کے جو اسلام قبول کر رہے ہیں. وابن السبیل, اور جو مسافر ہیں, وہ ما ملکت ایمانکم, اور جو تمہارے قبضے میں ہیں, اب غلام تو نہیں رہے, رواج نہیں رہا, یہ جو ملازم ہیں تمہارے, سبارڈینیٹس ہیں, ان کے ساتھ اچھے رہو, بہترین طریقہ رکھو. لوگ بول رہے ہیں کہ بھائی مسلمان باس ہونا صاحب کیا اچھے رہتے. بولے اب یہ ہمارا تو امپریشن ایسا ہے کہ نہیں صاحب یہ لوگ نہیں ہونا. معافی چاہتا ہوں میں, وہ ایک میں جہاں سے ریٹائر ہوا, شروع میں ایڈمنسٹریٹو پوسٹ پہ کچھ دن رہا میں, تو ایک محترمہ باہر سے پی ایچ ڈی کر کے آئے تھے, تو وہ ہنی بیس پہ کچھ کام ہو رہا تھا, تو ایک لیب بیئر کی ضرورت تھی, تو میرے سے ریکویسٹ کرے کسی کو آپ بھجوا دیجئے. تو بولے صاحب داڑھی والا نہیں ہونا. بولے تو میں سمجھا بیس بیٹھ جاتے شاید داڑھی پہ جا کے ممکن ہے, اس واسطے شہد کے مکھیاں بول رہے ہیں. تو میں بولا کیوں آپ خاص طور پہ, نہیں بولے کام نہیں کرتے ان لوگوں میں, جمعے کو چلے جاتے, 11 بجے جاتے, 3 بجے آتے. آپ سوچ کے دیکھیے. پھر کچھ دن کے بعد ایک میٹنگ کال کرنا پڑا ڈائریکٹر صاحب کو, یہ بول کے کہ بھائی کیونکہ مسلمان کافی تھے اس زمانے میں, کہ پورے کام رکے ہوئے ہیں, کہاں ہیں بھائی فلانے صاحب, کہاں ہیں نماز کو گئے, فلانے صاحب کہاں گئے نماز کو گئے. تو اس میں ریسٹرکشن یہ ہوا کہ یہ آدھے گھنٹے میں جانا آنا کھانا جو بھی کرتے, اس سے بڑھ کے آپ کو ٹائم نہیں ملے گا. ہم لوگ امپریشن خراب کرے, اسی کے بارے میں یہ بات آ رہی ہے کہ دیکھو تم یہ تمام اطراف کے لوگوں سے اگر اچھے رہو گے تو پھر اسلام کی تبلیغ ہوگی بغیر کرے کے. ہم پہلے اپنے آپ کو سنبھالیں, دوسروں کی کیا فکر کر رہے ہیں, ہم اپنے آپ کو ہی نہیں سنبھال. پھر سبارڈینیٹس کے ساتھ اچھے رہیں. ان اللہ یحب من کان مختالا فخورا, اور بے شک اللہ تعالیٰ لا یحب نہیں پسند کرتا اترانے والے, فخر کرنے والے. اور ہمارے پاس یہ بڑی کامن چیز ہے, کسی بھی پروفیشن میں لے لیجئے آپ, غیر مسلم سے بات کیجئے, مسلمان سے بات کیجئے, ایسا گھمنڈ کچھ پوچھنا نہیں. کہاں جاتے چچا, دوسرا آدمی نہیں پوچھتا ایسا. ارے بھائی کوئی تو کسی کی عزت, چچا کوئی بری بات نہیں ہے, مگر جس طریقے سے چچا بولتے ایسا معلوم ہوتا ہے کہ بہت بڑی گالی دے دیے. تو کوئی طریقہ ہی نہیں. آپ بیوپاری کے پاس جائیے, گورنمنٹ سرونٹ کے پاس جائیے, آپ آٹو میں بیٹھیے, کہیں بھی بیٹھیے. تو یہاں یہ بات آ رہی ہے کہ یہ ایک فخر کی کیفیت ہے. ہم غلام ہیں تمہارے, ہم بھی ارے دین میں کرو بھائی ویسا. یہ دنیا میں جو ہے یہ تو آپ کو تبلیغ کرنا ہے. تو اللہ تعالیٰ اترانے والوں کو, فخر کرنے والوں کو نہیں. فخر کرنے والے دیکھیں, اسی سے کل فخار, یہ مٹی کے برتن کو بولتے فخار, ہالو رہتا اندر سے. ایمٹی ویسلز میک مچ نوائز, انگریزی کا مقولہ ہے کہ خالی برتن جو ہے آواز بہت زیادہ کرتا, کچھ بھی نہیں رہتا اندر, خالی اتنی سی باڈی ہوں نکال کے ایک بڑے بڑے مچھیاں لے کے پھر رہے ہیں. وہ آپ ہی اپنے آپ کو بڑے سمجھ رہے ہیں, دوسرے لوگ تماشا بنا رہے ہیں, ہنس رہے ہیں. تو اس طریقے کے لوگوں کو اللہ تعالیٰ پسند نہیں کرتا, ہم لوگوں کو نہیں کرنا ہے. الذین یبغون و یامرون الناس بالبخل و یکتمون ما آتاہم اللہ من فضلہ, یہ وہ لوگ جو بخل کرتے ہیں, کنجوسی کرتے ہیں, اور پھر لوگوں کو کنجوسی کی تبلیغ بھی کرتے, حکم بھی دیتے, اور جو اللہ تعالیٰ نے ان کو اپنے فضل سے دیا ہے اس کو چھپا دے. بھئی اگر معلوم ہو گیا میرے پاس پیسہ ہے بولے تو لگ جاتے لوگ, تو بہتر ہے چھپاؤ اس کو, ایسا چھپاتے ہیں. تو ان لوگوں کو بھی اللہ تعالیٰ پسند نہیں کرتا, بخالت کو پسند نہیں کرتا. بلکہ ایک حدیث کا مفہوم کچھ ایسا ہے, مجھے یاد نہیں آ رہا, کہ ایمان اور بخل ایک جگہ جمع نہیں ہو سکتا. تو بیلنس ہونا ہے, اور مومن میں اسراف کی بھی کیفیت نہیں ہونا ہے. فضول خرچی کر رہے ہیں, جہاں جتنا خرچنا ہے اتنا خرچ ہے, نہ بخالت کرے نہ فضول خرچی کرے. اور پھر یہ اللہ تعالیٰ کی دیے ہوئے فضل, دیکھیے بات یاد رکھیے, یہ جو ہے اللہ تعالیٰ کا دیا ہوا ہے, اپنا نہیں ہے. اس میں جو ہے کنجوسی کرتے ہیں, وہ آتدنا للکافرین عذاب مہینہ, اور پھر اللہ تعالیٰ نے ایسے ناشکر کفر کرنے والوں کے لیے ایک بہت ذلیل کرنے والا عذاب تیار کر رکھا ہے. یکتمونا چھپاتے ہیں, کفر چھپانا, تو اللہ تعالیٰ کے فضل کو چھپانا یہ بھی کفر کی کیفیت ہے, ناشکری کی کیفیت ہے. کہ اللہ تعالیٰ نے دیا ہے تو ظاہر کرو, एक साहबी थे, हाल बनाए हुए थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको बुलाया, पूछा कि भाई कुछ अल्लाह का दिया है तुम्हारे? तो बोले बहुत है। क्या है? बोले हर चीज दिया है। तो बोले ये क्या हाल बना रखा है, जाओ सुधर के आओ, सीधा करो। तो खैर वो गए, कपड़े वपड़े बदले, दाढ़ी वगैरह सीख करके आए। तो बोले हाँ, अब बड़ा अच्छा मालूम हो रहा है। तो इस्लाम का ये मतलब नहीं कि बच्चे देख के बहू बोल के भाग रहे हैं, इसका मतलब ये नहीं है। आप डिफरेंट तरीके से रहिए आप, बल्कि बच्चे खरीब आना आपके। आपका तो ऐसा कुछ ऐसा हो रहा है ना कि बच्चे देख के खरीब आना आपके। आप समझ रहे हैं कि मैं बहुत दीनदार है साहब, उनके बाला किधर जाते समझ में नहीं आता इतने तुच्छे बालों से। अब परसों कोई पूछे दाढ़ी की लेंथ कितनी होना हो, ये देखिए लेंथ से इल्म नहीं आता, क्लीन शेप से भी इल्म नहीं आता, ये एक पहचान की चीज है। तो यहां बस ये बात समझना है कि अल्लाह ताला ने ऐसे लोगों को जो अपनी फजल को, अल्लाह के फजल को छुपाते हैं, उनको जो है जलील करने वाला अजाब तैयार कर रखा है। वल्लज़ीना युन्फिकूना अमवालहुम रियान नास वला युमिनूना बिल्लाहि वबिल यौमिल आखिर, और वो लोग जो माल लोगों को दिखाने के लिए खर्चते हैं और ना अल्लाह पे ईमान लाते हैं ना आखिरत पर ईमान लाते हैं। शो बिजनेस। अब चार लोग ना देख रहे हैं, सौ सौ के नोटा निकाल के फकीरों को दे रहे हैं, घर को जाके सिर को हाथ लगा के बैठ रहे हैं, क्या कर दिया हमने, फकीर को सौ सौ रुपये दे दिया। तो लोगों को बताने के बोले क्या खैरात करते साहब, देखने का हाथ डाले तो कट्टे निकलते। बोले तो नहीं है, अल्लाह को बता के करना है। देखिए एक बात है, स्कूलों में क्लास टीचर होते, क्लास टीचर आप जो अच्छा होमवर्क करेंगे, अच्छा टेस्ट करेंगे, क्लास टीचर को बता के करना, क्योंकि मार्क्स सुन ही देंगे। आप सेवन स्टैंडर्ड में पढ़ रहे हैं, आप टेंथ स्टैंडर्ड के मास्टर साहब को इंप्रेस करना चाह रहे हैं, उन्हें क्या करेंगे? कुछ भी नहीं, उन्हें आपके क्लास का टीचर ही नहीं है तो आपको क्या करेंगे? तो ये लोग क्या करेंगे? एक हदीस आई है, उसका मफहूम यह है कि एक आदमी हमेशा समझे कि तीन मिनट की नमाज पढ़ता, कोई साहब आ गए तो आप सात मिनट की नमाज पढ़ लिया। ये लोग समझना कि भाई क्या लंबे लंबे सूरह याद है, भाई इनको मान सात सात मिनट की नमाज पढ़ते। तो क़यामत के दिन अल्लाह ताला बोलेंगे कि भैया तीन मिनट का अजर तो मेरे पास से ले लो, वो चार मिनट का उसके पास से ले लो जाओ, क्योंकि तुम उसको दिखाने के लिए नमाज पढ़ते। तो खर्चे में रिया नहीं होना चाहिए। अब यहां एक बात समझना है कि भाई कोई साहब फर्ज नमाज को आ रहे हैं, अब ये आयत पढ़ लिए, अरे लोग देख रहे हैं भाई नमाज को आ रहा हूं, तो यहां दिल की कैफियत है, ये हज को जा रहे हैं, दिल की कैफियत है। जैसे हमीदुद्दीन आखिल साहब एक दिन किसी तकरीर में बताए थे, काफी माशाल्लाह लाइट ह्यूमर में जो है बात बोलते, बोले एक साहब पुराने दोस्ता मिले तो एक साहब बोले हाँ मदीने के गलियां में, तो बोले आप मदीना गए थे? दो हज गया था ना। तो बोले मैं उसको टाइटल देता हूं, एक जुमले में हज का सवाब जो है डिजॉल्व करके रख दिया। उसको मालूम है आप, उसको काय को मालूम होना आप हज करके गए, क्यों मालूम होना उसको? अल्लाह ताला के लिए करें आप। देखिए लिल्ला अल्लाह के लिए हज है, कुरान की आयत भी है वो। तो ये रिया जो है ये इस तरीके की बात ना हो। वो मैं यकून शैतान लहू खरीना फसा खरीना, और जिसका जो है शैतान साथी हो वो बड़ा बुरा साथी है। अब ये शैतान ये तमाम चीजें करता, बखालत भी करवाता, कंजूसी करवाता, फिर लोगों को दिखाने के लिए भी करता है, देखो देख रहे हैं ऐसा करो ऐसा करो, तो ये बुरा साथी है। वमाज़ा अलैहिम लौ आमनु बिल्लाहि वल यौमिल आखिरी व अनफ़क़ु मिम्मा रज़क़हुमुल्लाह, और इनका क्या बिगड़ जाता, क्या होता अगर ये अल्लाह पे ईमान लाते, आखिरत पे ईमान लाते और जो अल्लाह ने इनको दिया उसमें से खर्चते। अरे आपका तो है ही नहीं। ये बार बार मैं मिसाल देता हूँ कि भाई आपको मैं सौ रुपये के चिल्लर दिया, दस दस रुपये, बोला कि भाई बाहर दस फकीरा बैठे हैं, हर एक को दस दस रुपये आप दे दीजिए। अब मैं यहाँ खड़े रह के देख रहा हूँ, आप सीधा जेब में पैसे डाल लेके निकल गए। अरे अजी हजरत आपके पैसे ही नहीं है, वो मैं दिया। अब लोगों को बोलो पकड़ो हजरत उसको, मैं दिया तो पैसे आप अपनी मर्जी चला के जो है फकीरों को नहीं दिए। तो अल्लाह ताला का भी यही है, मिम्मा रज़क़हुमुल्लाह, अल्लाह ने उनको जो दिया है उसमें से खर्च करो। आपका है ही क्या भाई? ना जान आपकी है, ना माल आपका है, ना हिदायत हयात आपकी है, ना मौत आपकी है, ना सेहत आपकी है, कोई चीज आपके हाथ में नहीं, कोई चीज आपके हाथ में नहीं। तो अगर ये ईमान लाते अल्लाह पर और आखिरत पर और अल्लाह ताला ने जो इनको दिया है उसमें से खर्चते, तो تو جو ہے بہت اچھا ہوتا, کیوں نہیں کرتے ایسا ہے. وکان اللہ بہم علیما, اور بے شک اللہ تعالیٰ ان کا علم رکھتا ہے. ان اللہ لا یظلم مثقال ذرۃ وان تکو حسنۃ یضاعفھا ویؤتی من لدنہ اجرا عظیما, اور اللہ تعالیٰ جو ہے ایک ذرے کے برابر بھی کسی پہ ظلم نہیں کرتا, زیادتی نہیں کرتا, اس کے اجر میں کمی نہیں کرتا. برخلاف اس کے اگر کوئی نیکی ہو تو اس کو اضافہ کرتا ہے. دگنے کے بھی معنی آئے ہیں, ملٹی پلائی کرنے کے بھی معنی, اس کو ملٹی پلائی کرتا ہے. پھر اس میں کیا ایڈ کرتا ہے, یوتی مل دن ہوں اجر نظیم, اس کے اوپر اپنے سے اجر زیادہ دیتا. ایک جگہ آیا کہ ایک نیکی کے دس نیکیاں, ایک جگہ آیا کہ ایک روپیہ خیرات کریں گے تو 700 گنا جو ہے ملے گا. اس کے علاوہ روزوں کے بارے میں آیا کہ بندہ میرے لیے جو ہے حلال چیزیں اپنے پہ حرام کر لیتا ہے, اس کا اجر میں دوں گا بغیر حساب. تو یہ اللہ تعالیٰ کا معاملہ ہے. اب یہ بڑی ٹچنگ آیت ہے, اس جینا فکیفا ازا جینا من کل امت ان بشہید و جینا بکا اللہ شہیدا, اور اس وقت کیسا ہوگا جب ہم ہر امت سے ایک شہید ایک گواہ کھڑا کریں گے. ان رسولوں اور نبیوں کو جن جن امتوں کے پاس بھیجا گیا تھا وہ نبیوں کو ان کے خلاف کھڑا کریں گے, اور پھر اور ہم آپ کو آپ کی اس قوم کے اوپر گواہ کھڑا کریں گے. محمد رسول اللہ صلی اللہ علیہ وسلم اپنی امت کے خلاف گواہی دینے کے لیے کھڑے رہیں گے. سورہ 25ویں سورت میں 25-30ویں آیت کچھ ہے جہاں رسول اللہ صلی اللہ علیہ وسلم قیامت میں گلا کریں گے, یا اللہ یہ میری قوم ہے جنہوں نے قرآن سے ہجرت کر دی تھی. ہجرت کس کو بولتے ہیں, پرماننٹلی چھوڑ دینا. آپ شفاعت کی امید میں ہیں, وہاں شکایت ہو رہی ہے, قوم کے خلاف گواہی دینا پڑے گا کس نے میری بات کو مانا اور کس نے میری بات کو نہیں مانا. تو اب یہاں اس کا مفہوم یہ ہے کہ ہر قوم سے گواہ لائے جائیں گے, جو جو قوم کے پاس جو جو نبی بھیجے گئے وہ قیامت کے لائے جائیں گے, اور ہر نبی اپنے قوم کے خلاف گواہی دے گا. اسی طریقے سے رسول اللہ صلی اللہ علیہ وسلم کو مکہ مدینے والوں کے خلاف لایا جائے گا, اور وہ گواہی دیں گے یہ ایمان لائے یہ ایمان نہیں لائے. اب اس کے بارے میں بڑی ٹچنگ ایک حدیث آتی ہے کہ حضرت ابو ابن مسعود رضی اللہ تعالیٰ عنہ سے, شاید ان کی آواز بڑی اچھی تھی, رسول اللہ صلی اللہ علیہ وسلم نے ایک وقت فرمائش کی کہ قرآن سناؤ. تو انہوں نے کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, آپ پہ تو قرآن نازل ہوتا ہے, میں کیا سناؤں؟ تو بولے, نہیں, مجھے دوسروں سے سننے میں مزہ آتا ہے. یہ بھی مسنون ہے, دیکھیں, دوسروں سے سننا قرآن. تو جب ابن مسعود رضی اللہ تعالیٰ عنہ جب قرآن سنانے لگے, اس آیت پہ پہنچے کہ ہر قوم سے ایک گواہ کھڑا کیا جائے گا اور آپ کی قوم کے خلاف آپ کھڑا کیے جائیں گے. تو حضرت ابن مسعود رضی اللہ تعالیٰ عنہ نے کہا کہ میں یہ دیکھ رہا تھا کہ آپ ہاتھ سے اشارہ کر رہے تھے بس, اور آپ کی آنکھوں سے آنسو چلے جا رہے تھے کہ میری قوم کے خلاف مجھے جو ہے گواہی دینا. یہ ہے تبلیغ, یہ غم تھا, اس وقت اثر تھا بات میں اثر تھا. اب ہم لوگوں کا کیا ہے, غم نہیں, ہم کو غصہ آتا. ارے صاحب, آپ کے پاس وہ اجتماع میں آتے ہیں, انہوں ایسا کرے, بولے تو ایسا کرا, ہم کو غصہ آتا. رسول اللہ صلی اللہ علیہ وسلم کو غم ہوتا تھا. اچھا, یہ ایک آیت میں آئندہ سنڈے کے لیے رکھا تھا, لیکن ہوتا یہ کہ میں جب شروع کرتا ہوں تو پورے لوگ نہیں رہتے, یہ بڑی اہم آیت ہے, اس لیے ایک آیت پہ میں بات ختم کرتا ہوں. اس کے بعد, یا ایھا الذین آمنوا لا تقربوا الصلاۃ وانتم سکارا, اے وہ لوگ جو ایمان لائے ہو, نماز کے قریب مت جاؤ جبکہ تم نشے میں ہو. اب سکارا کے معنی, ایک جگہ یہاں بھی نشے کے آئے ہیں, ایک جگہ سکرات الموت, موت کے نشے میں آئے, ایک شہوت کے لیے سکارا کا لفظ آیا. تو یہ سکارا کیا ہے, حتی تعلموا ما تقولون, یعنی تمہاری کیفیت یہاں تک کہ تم جان لو کہ تم کیا کہہ رہے ہو. تو نشے کی کیفیت ڈیفائن ہو گئی کہ آپ جو بولتے ہیں اس کا علم ہی نہیں ہوتا آپ کو. صحیح, میں بولا, ایسے بھی دوستاں تھے ہمارے, کچھ ایسی بات ہو گئی, لڑائی چل گئی, دوسرے دن بولے میں ایسا مارا میں اس کو, ہے معلوم ہی نہیں کیا بول رہے. تو اب یہاں ایک بات, ہم کو لیسن یہ لینا ہے کہ حکم یہ آ رہا ہے کہ تم نماز کے قریب مت جاؤ جبکہ تم نشے میں ہو. کیوں؟ کہ تم نہیں جانتے کہ تم کیا کہہ رہے ہو. پھر ہماری نماز کیا ہے سب, ہماری نماز کیا ہے, شرابیوں کی نماز ہے. ایک صاحب چڑ گئے تھے میرے پہ, کیا آپ ایک دم بول دے رہے ہیں, اور کیا ہے, ये इस वास्ते बैन किया गया कि तुम नमाज में जो बोल रहे हैं नहीं समझ रहे तुम क्या बोल रहे हो, इसीलिए शराब ये हराम की गई, बाद में तो मुकम्मल हराम की गई। तो हमारी नमाज भी वैसी है, हम क्या बोल रहे नहीं मालूम। मैं आपको एक मिसाल देता हूँ, मेजोरिटी अपने गिरेबानों में मुंडी डाल के सोचिए, समी अल्लाह लिमन हमीदा, मेजोरिटी लोगों को माने नहीं मालूम, इतना ही मालूम ये ऐसी आवाज आई तो खड़े रहना रुकू से। आप टेस्ट करके बोल सकते हैं, समी अल्लाह लिमन हमीदा, ऐसी आवाज आती खड़े रह जाना, अल्लाह अकबर ऐसी आवाज आती फिर सिजदे में चले जाना, नहीं मालूम। अब यही एक वक्त बात आई थी कि कोई साहब गैर मुस्लिमों से, कोई साहब बोले साहब ये अजाम है, अभी अब आप अकबर बादशाह का नाम लेते बोले अल्लाह अकबर अल्लाह अकबर। तो कोई साहब एतराज, कोई बड़े आलिम है मैं नाम बोल रहा हूँ, एतराज करके ये बोले कि जो है भाई हम अब तक ये बात लोगों को नहीं पहुंचा सके कि अकबर अल्लाह अकबर अल्लाह बड़ा है। अब कैसा परेशानी है, आपको ही नहीं मालूम तो आप कैसा पहुंचेंगे, आपको ही नहीं मालूम अस्सलाम वालेकुम रहमतुल्लाह अस्सलाम वालेकुम रहमतुल्लाह। तो अब आपको ये नहीं मालूम कि भाई क्या बोल रहे हैं, सलाम अलैकुम के माने नहीं मालूम। मैं बोला कि भाई मैं इंशाल्लाह 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 नहीं आपका ला रहे, इंशाल्लाह के माने नहीं मालूम। एक साहब बोले लाहौल वाला, आप लाहौल वाहौल नहीं पढ़ेंगे मेरे पे, लाहौल के माने नहीं मालूम। क्या है साहब, क्या इस्लाम लेके जा रहे हैं हम? इसकी वजह यह है कि हम कुरान से, हदीस से, सीरत से, तमाम चीजों से गाफिल हैं। शैतान बोल रहा कि अरे हजरत आप तो बुजुर्ग ने दिन में से सुबह एक नमाज हुई, अब एक नमाज हुई, हम कुरान सुन रहे हैं अल्लाह का कलाम। तो ये अपने आप को करेक्ट करना है, नमाज को जो है जो पढ़ रहे हैं नमाज के सूरतों को जो है समझकर याद करना है कि भाई इसके किसके क्या माने हैं, तो जब वो कैफियत आएगी। अब वो वैसी है भाई, आपको तमिल नहीं आती, एक तमिल ड्रामा में आपको पार्ट दिए, अब वो बोलते जा रहे हैं, वो जज्बा ही नहीं है, लोग बोले क्या होपलेस एक्टर है जी, उसको एक्टिंग, उसको तमिल नहीं आएंगी तो एक्टिंग कहां से आएंगी, हमको अरबी नहीं आएंगी तो जज्बा कहां से आएगा नमाज में, कैसा नहीं हमारा दिमाग इधर उधर जाएगा, समझ ही नहीं रहे हैं क्या बोल रहे हैं। तो इससे हमको लेसन लेना है। फिर कहा कि वला जुनूबा, और जब तुम जनाबत की हालत में हो, अपने बीवियों से मिले हो, पानी नहीं नहाए हो, तो वैसी कैफियत में भी नमाज के करीब मत जाओ, इल्ला आबरी सबील, यहाँ ये और बात है कि तुम अगर रास्ते में मुसाफिर सफर कर रहे हो, हत्ता तख्त से लो, यहां तक के तुम पानी नहा लो। तो मतलब ये हुआ कि जनाबत हो या नशे की कैफियत हो, पानी नहाने तक नमाज के करीब मत जाओ। ये दो बातें साफ हो, ये गुस्ल जनाबत जरूरी है, अगर अगर खुदा ना खास्ता कोई नशा किया है तो उसको भी जो है पानी नहाना पड़ेगा, इतनी जो है गंदी चीज है। फिर कहा कि वही कुन तुम मर्जा, और अगर तुम बीमार हो, यानी ऐसी ऐसा बीमार कि भाई पानी लगने से बीमारी बढ़ने की उम्मीद हो सकती है, जैसा एक साहबी को गुस्ल की जरूरत थी, सर पे बहुत चोट आई थी, वो दूसरे साहबियों से राय लिए तो बोले कि भाई नहीं नहाना पड़ेगा, तो वो पानी नहाए, उनका इंतकाल हो गया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मालूम हुआ तो कहा कि भाई ला इल्मी में मार डाला ना उसको, अल्लाह ताला कंसेशन दे रहे हैं, रोजे नहीं रह सकते, बहुत तकलीफ हो रही है, गरीब को खाना खिला दो, सफर में है हाई बात रखो, हर चीज में सहूलत दी है, बैठ के आपको खड़े रह के नॉर्मल नमाज नहीं पढ़ी जा रही है, कुर्सी पे बैठ के पढ़ो, लेट के पढ़ो, नमाज मत छोड़ो, सफर में है पानी नहीं मिल रहा, मर्ज है तो फिर तहम्मुल कर लो, बात आगे आ रही। इन कुन तुम मर्जा, बीमार हो, और अला सफरिन, या सफर पे हो, और जा अहदुम मिनकुम मिनल गायती, या तुम कोई टॉयलेट बैतुल खला वगैरह से बाहर निकले हो, और लामिस तुम निसा, और या तुम औरतों को हाथ लगाए हो, फलम तजिदू मान, तो अगर तुमको पानी ना मिले, फतयम्ममु सईदन तैयबन फमसहू बिवजूहकुम व अयदीकुम, तो धूल जो बोलते हैं, सईद जो है साद ऊपर उठने को बोलते हैं, जो धूल होती है वो धूल लो और फिर मसा करो, मलो अपने चेहरों को और अपने हाथ को, इतना आसान कर दिया। अब एक सहाबी का और एक वाक्य है, वो आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बोले कि सर्दी बहुत पड़ रही थी, मैंने नहाने सा नहाने का बिल्कुल समझ में नहीं आ रहा था, तो मैं ये किया कि मैं हालत जनाबत में था तो पूरी रेती पे लोटा, उसके बाद में मैंने जाके इमामत की, इमामत की, تو رسول اللہ صلی اللہ علیہ وسلم نے کہا لوٹنے کی کیا ضرورت تھی، تہمم کر لیا ہوتا. بات سمجھ میں آ گئی، اتنی سہولت ہے، اتنے لوٹنے کی ضرورت ہی نہیں. آپ مٹی پہ ہاتھ مارتے، جھٹکتے اور پھر یہاں یہ کرتے، پھر یہ ہاتھ پہ اور یہ ہاتھ پہ تہمم کر لیتے تو غسل کے بھی جو ہے وہ. دیکھیے ہمارے میں کئی کیسز ہو رہے ہیں، ہماری عمر کے لوگ بیمار ہو جا رہے ہیں، پیشاب پہ کنٹرول نہیں رہتا، نکل جاتا، بعض ایسے کیسز ہوتے ہیں. تو جب غسل کے لیے تہمم ہو سکتا ہے ایسی کیفیت میں، تو ایسے کنڈیشن میں تہمم کر کے نماز پڑھ لیں، نماز نہ چھوڑیں. پنج وقتہ نمازی ہیں ایک صاحب، پنج وقتہ نمازی ہیں. اب ایک وقت ایسی ذکر کیے کہ کیا بولوں میں، میں نماز پڑھ ہی نہیں سک رہا ہوں، ایسی کیفیت ہوئی. کتنے وقت پیجامے بدلیں گے، کتنے وقت یہ کریں گے؟ تو بھائی بات آ گئی ہے، صاف پاک کپڑے رکھو، تہمم کر لو. تہمم جب غسل کے لیے تہمم ہو سکتا ہے تو پھر ایسی چیز کے لیے کیا، جو غسل کی ضرورت نہیں ہے تو تہمم جو ہے کر کے آپ پڑھ سکتے ہیں. تو اللہ تعالیٰ بتا رہے ہیں کہ سہولتیں دی جا رہی ہیں. اور پھر ایک حدیث کا مفہوم یہ آ رہا، مجھے روایت یاد نہیں ہے، کہ جب اللہ تعالیٰ کوئی کنسیشن دیتے ہیں اور بندہ نہیں لیتا تو ان کو برا معلوم ہوتا. جیسا حالت سفر میں نماز کی خسر ہے، اللہ تعالیٰ بول رہے ہیں کہ بھائی کم کرو، آپ بول رہے ہیں نہیں میں کروں گا. کدھر، کس سے بہادری کر رہے ہیں آپ؟ یہ سوچنا ہے آپ کو. ان اللہ کانا عفواً غفورا، اور بے شک اللہ تعالیٰ عفو ہے، گناہوں کو مٹانے والا ہے، غفور ہے، گناہوں سے بچانے والا ہے، گناہوں کی سزا سے بچانے والا ہے، درگزر کرنے والا ہے. ایسا ہے اللہ تعالیٰ، اسے اچھی امید رکھو اور جو ہے یہ کنسیشنز جو ہے وہ لے لیا کرو. ایک آیت چھوٹ گئی تھی، 42 آیت، کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم جب وہ اس آیت پہ حضرت ابن مسعود رضی اللہ تعالیٰ عنہ پہنچ پہنچے تو آپ نے اشارہ کیا رک جاؤ، اور آپ کی آنکھوں سے آنسو بہ رہے تھے. اس کے بعد کی آیت ہے، یوم یزین یود الذین کفروا اسو رسولا لو تسوا بہم الارض، یعنی اس دن وہ لوگ جو کفر کرتے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم کی نافرمانی کرتے تھے، یہ واو تفسیری بھی ہو سکتا ہے، وہ لوگ جو کفر کرتے تھے یعنی کہ رسول اللہ صلی اللہ علیہ وسلم کی نافرمانی کرتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم کی نافرمانی کرنا بھی کفر ہے، سیدھی بات ہے، سمجھ میں آ رہی. تو وہ لوگ خواہش کریں گے، لارڈ تسوا بہم الارض، کاش ان کو زمین کے برابر کر دیا جاتا، کیسی نہیں تکلیف ہوگی، کیسی نہیں حسرت ہوگی قیامت کے دن، کہ جب نبی جو ہے گواہ بنا کے اپنی امتوں کے خلاف لائے جائیں گے. اس دن وہ لوگ جو رسول صلی اللہ علیہ وسلم کی بات نہیں مانتے تھے، اپنے رسولوں کی بات نہیں مانتے تھے، وہ خواہش کریں گے کہ کاش کے زمین کے برابر ہم کو کر دیا جائے. ولا یکتمون اللہ حدیثا، اور وہ اللہ تعالیٰ سے کوئی بات نہیں چھپا سکیں گے، ہر بات جو ہے اللہ تعالیٰ کے سامنے آئے. دیکھیے ایک بات ہے، ویڈیو کیمرہ لگا ہوا ہے، یہاں تو میں جو بول رہا ہوں ریکارڈ ہو رہا ہے، ویڈیو کیمرہ ہے، جو کر رہا ہوں ریکارڈ ہو رہا ہے. وہ اللہ تعالیٰ کے پاس کا جو کیمرہ ہے، نیت بھی ریکارڈ ہو رہی ہے، کس نیت سے کر رہا ہوں وہ بھی ہمارے پاس اب تک نہیں آیا، اتنا ڈیولپمنٹ نہیں. ہاں وہ مجرم جھوٹ بولا تو ریکارڈ ہو رہا، جھوٹ ہو رہا بول کے، ہو سکتا ہے یہ بھی بات آ جائے کہ وہاں نیتیں بھی ریکارڈ ہو رہی. تو قیامت کے دن جب یہ بات آئے گی سامنے، تو آدمی کو یہ خواہش کرے گا کہ کاش میں زمین کے برابر کر دیا جاتا.